مفتی طارق مسعود کے بیانات کے لیے مفتی صاحب کے آفیشیل چینل مفتی طارق مسعود سپیچز کو سبسکرائب کریں۔
الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلل فلا هادي له، ونشهد أن لا إله إلا الله وحده لا شريك له، ونشهد أن محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا، اما بعد، فاعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، ان الانسان خلق هلوعا اذا مسه الشر جزوعا واذا مسه الخير منوعا الا المصلين الذين هم على صلاتهم دائمون۔ سفر سے پہلے ان آیات پر بیان چل رہا تھا کہ انسان جلباز ہے، جب اسے کوئی مصیبت پہنچتی ہے تو بے صبری کرنے لگتا ہے، اور جب اسے کوئی خوشی پہنچتی ہے، دوسرے مقام پر ہے، یہ اس آیت میں نہیں ہے، تو اترانے لگتا ہے۔ اذا مسہ الشر جزوعا، اچھا، چونکہ میرے پاس واقعات بہت آتے رہتے ہیں نا، لوگ ملنے کے لیے آتے رہتے ہیں، اپنے واقعات سناتے رہتے ہیں، تو اس سے مجھے اندازہ ہوتا ہے کہ صبر کا بھی مفہوم کلیئر نہیں ہے لوگوں کی نظروں میں، یعنی میجورٹی تو ہماری بے صبری ہے، یعنی صبر ہوتا ہی نہیں ہے ان سے، لیکن بہت سے لوگ صبر کا غلط مفہوم لے لیتے ہیں۔ وہ صبر کرتے ہیں لیکن ان کو یہ نہیں پتا ہوتا کہ صبر کا مطلب یہ نہیں ہے جو آپ کر رہے ہیں۔ سمجھ رہے کہ نہیں سمجھ رہے؟ جیسے بہت سے لوگ توکل کو غلط مفہوم لیتے ہیں نا، اللہ پہ اعتماد کرنا ہے ان کو، لیکن اعتماد کا مطلب کیا ہے ان کو نہیں پتا ہوتا۔ تو ایسے ہی بہت سے لوگ اللہ کے لیے صبر کرتے ہیں لیکن صبر کا مطلب کیا ہے یہ ان کو نہیں پتا ہوتا۔ وہ صبر کا مطلب یہ سمجھتے ہیں کہ مصیبت کو دور کرنے کے اسباب بھی اختیار مت کرو، بس صبر کرو۔ میں کئی بار واقعہ بیان کر چکا ہوں نا اپنے بیانات میں کہ ایک صاحب آئے، پرانا قصہ ہو گیا، نہیں پتا چلے گا ان کو کہ میری بات ہو رہی ہے، کہ جی میرا داماد میں یہ خرابی، یہ خرابی، یہ خرابی، وہ خرابی۔ میں نے کہا اتنی خرابی ہیں ایک بندے میں تو آپ نے اس سے علیحدگی کیوں نہیں لی؟ تو کہنے لگے کہ میں نے سوچا دل کس کے ہاتھ میں ہے، منہ سے بول لو نا، اللہ کی، اللہ جب چاہے گا دل تبدیل کر لے گا۔ تو اس لیے میں نے اس سے علیحدگی نہیں لی۔ ظلم ہوتے 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 ان کی بیٹی کیا ہو گئی؟ پاگل، بیچاری دماغی توازن ہی خراب ہو گیا اس کا، لیکن ان کا اللہ پہ توکل، صبر کر رہے ہیں کہ بھائی صبر کرنے والوں کے ساتھ کون ہے؟ اللہ ہے، اللہ صبر کرنے والوں کے ساتھ۔ تو یہ مطلب صبر کا نہیں ہے میرے بھائی، لوگ اپنی زندگیاں برباد کر دیتے ہیں کہ ہم صبر کریں گے، صبر کریں گے، صبر کریں گے۔ صبر وہاں کیا جاتا ہے جہاں اللہ کی رضا ہو، کوئی شریعت کا حکم پورا کرنے کے لیے۔ تبھی علماء نے بیان کیا ہے صبر کی دو قسمیں ہیں، ایک صبر علی الطاعہ اور ایک صبر عن المعاصی۔ صبر عربی میں کہتے ہیں باندھنے کو، دجاجہ مصبورہ، صبر سے نکلا ہے نا دجاجہ، وہ مرغی جس کو باندھا جاتا تھا نشانے بازی کے لیے، عربوں میں عادت تھی مرغی باندھ کے تیر اندازی سے اس کو بیچاری کو نشانے مارتے تھے نشانہ ٹھیک کرنے کے لیے۔ نبی صلی اللہ علیہ وسلم نے اس عمل سے منع کیا کہ نشانے بازی کے لیے جانور کو نہ ہدف بنایا جائے، کوئی تختی رکھ لو بھائی، کوئی پتھر رکھ لو، اس پہ نشانے بازی سیکھو، مرغیوں پہ کیوں نشانے بازی سیکھ رہے ہو؟ مرغی ویسے کھانی ہے تو ذبح کر کے کھا لو۔ تو اس کو مصبورہ کہا جاتا تھا، بندی ہوئی مرغی، بیچاری کہیں دائیں بائیں جا نہیں سکتی۔ تو صبر کا مطلب کیا ہے؟ اپنے آپ کو روک لینا، دل تو چاہ رہا ہے لیکن بریک لگا دینا، باندھ دینا اپنے آپ کو۔ جزاک اللہ، یہ میں دو گھونٹ پی لوں تاکہ میری کھوپڑی سیٹ ہو جائے۔ صبح سے جاگا ہوا ہوں میں بہت، نہیں رہنے دو۔ तो 3-4 घंटे से ज्यादा मेरी नींद हो नहीं रही है। जेट लैग समझते हो, जेट लैग। अमेरिका से आया हूं ना तो खोपड़ी आउट, यानी जब वहां जाता है आदमी तो 4-5 दिन लगते हैं वहां के हिसाब से खोपड़ी सेट होने में, इतने में वापसी शुरू हो जाती है। तो फिर यहां पे खोपड़ी सेट होने में टाइम लगता है, तो अभी तक हुई नहीं है सेट। थोड़ी ठंडी हो जाए तो दे देना, बहुत तेज गर्म है। मैं तेजा गर्म ही हूं, लेकिन क्योंकि मैं हर बात ना बयान में रिकॉर्ड होके जाती है, फिर लोग उस हिसाब से चाय पेश करना शुरू कर देते हैं। अभी मैंने कह दिया बहुत गर्म है, तो पता है क्या होगा, कहीं बयान में जाऊंगा बर्फ डाल के चाय में लाए हुए होंगे, तो कह रहे हैं आपने बयान में बोला था मैं गर्म ही पीता हूं, लेकिन अभी चूंकि बयान कंटिन्यू चल रहा है ना तो टाइम बहुत लगेगा, इसलिए थोड़ी सी हल्की सी, क्योंकि चाय ठंडी पीना ये अच्छा। खैर, अच्छा बाज लोग क्या कहते हैं, चाय में मलाई डाल डाल के लाते हैं। चाय भाई, तो वो मलाई डाल दी वो चाय थोड़ी बन गई, वो तो लस्सी बना दी आपने उसको। चाय का तो मतलब हल्का, बॉडी को हल्का कर दे वो, आप उसको इतना गाढ़ा बना दिया उसमें भैंस के दूध में घी डाल के, और वो तो चाय थोड़ी रही है। अच्छा खैर, तो सबर का मतलब क्या होता है, रोक लेना, ब्रेक, यानी अपने आप को कंट्रोल करना। दुनिया में इस वक्त सबसे बड़ा मसला क्या है, इंसान अपने कंट्रोल में है नहीं। अमेरिका के आपने किस्से तो सुने होंगे ना, अभी ब्लॉग में आप देख रहे होंगे बहुत सारे किस्से, हम वहां भी नहीं बताते, इधर आके फिर बताते हैं। वहां एक डॉक्टर ने मुझे बताया कि गोरे टेंशन फ्री जिंदगी गुजारते हैं ना, तो वो टेंशन फ्री, इतने टेंशन फ्री हो गए हैं कि उनको पेन किलर बहुत हाई डोज देना पड़ती है, थोड़ा सा भी दर्द उनसे बर्दाश्त नहीं होता, क्योंकि उन मुल्कों में दर्द खत्म हो गया है। यानी महल्ले पड़ोस में भी आप जाओगे ना, ये अमेरिकन बैठे हुए आपके सामने, इनसे पूछ लेना, तो पिन ड्रॉप साइलेंट होता है ना, यानी सुई भी गिरे तो उसकी आवाज आती है, ऐसा महल्ले में खामोशी है। जैसे हमारे कब्रिस्तान होते हैं ना, ऐसे उन लोगों के रेजिडेंशियल एरिया होते हैं, ऐसा ही है ना। हमारे कब्रिस्तान में कभी आप गए, कोई आवाज आई किसी कब्र से, और भाई क्या हाल है मुफ्ती साहब, खैरियत से, कभी सुना आपने, आएगी तो मुफ्ती साहब लेटे हुए होंगे वहां पे, ऐसा ही होगा ना। तो जैसे कब्रिस्तानों में खामोशी होती है ना, ऐसे इन मुल्कों के जो रेजिडेंशियल एरियाज हैं, रिहायशी इलाके हैं, वहां क्या होती है, खामोशी। कोई बच्चे की आवाज नहीं आएगी, किसी की गाली की आवाज नहीं आएगी, कोई ये नहीं कि वहां से वसीम से झगड़ा हो रहा है, गफ्फार भाई आज फॉर्म में आए हुए हैं, मस्जिद कमेटी के सदर का आज मीटर क्या हो गया है, घूम गया है, इमाम साहब को कोई बात बुरी लग गई है ना, इन सब चीजों पे अमेरिका में बोलो पाबंदी। तमीज से जिंदगी गुजारो अच्छे बच्चों की तरह, कोई चीखना चिल्लाना नहीं, कोई किसी को देखेगा भी नहीं। अब हमारी ड्रेसिंग तो बिल्कुल डिफरेंट होती है ना भाई, जब इमिग्रेशन के लिए जब हम जाते हैं ना, एंट्री मारते हैं एयरपोर्ट से, तो सब पैंट शर्ट में होते हैं, हम क्या होते हैं, पगड़ी में, टोपी में, बिल्कुल डिफरेंट ड्रेस होता है, कोई देखता भी नहीं, कोई नहीं दिलचस्पी रहे ये क्या पहन के आ रहा है। अच्छा, हमारे जो देसी लोग हैं वो देख रहे होते हैं, अबे ये कपड़े कहां है इसके, वो यानी इस तरह की चीजें भी चल रही होती है, भाई तू छोड़ उसके कपड़े का, तेरा क्या लेना देना, छोड़ यार। तो ऐसी खामोशी जो रेजिडेंशियल एरियाज हैं, इतनी खामोशी कि खामोश काउंसलर साहब सो रहे हैं। ये किस्सा फिर नहीं ज्यादा सुनाऊंगा मैं, फिर वो समझ जाएंगे किसकी बात हो रही है। खैर, कुछ किस्से इतने दिलचस्प है ना, सुना नहीं सकता मैं, क्योंकि वो समझ जाएंगे कि ये हमारी बात हो रही है। तो रेजिडेंशियल एरिया, मैं ये वाकया क्यों सुना रहा हूं ये मैं भी बताता हूं, ये वाकया बराए वाकया नहीं है। इतनी खामोशी, इतनी खामोशी, इतनी खामोशी, जब आप जाओ आपको बहुत ही अच्छा लगेगा, आप बोलोगे क्या सुकून की जगह है यार। 4-5 दिन के बाद आपकी खोपड़ी आउट होना शुरू किया, भाई ये लोग हैं, कब्रिस्तान है, ये पब्लिक है, ये इतना भी नेक बनने की जरूरत नहीं है ना, बहुत ज्यादा नेक भी इंसान ठीक नहीं होता, थोड़ा थोड़ा आड़ा तिरछा होना चाहिए, ये हकीकत है। देखो इसकी मैं एक मिसाल देता हूं, अब आप बोलोगे यार बयान में हमें मुफ्ती साहब उल्टी उल्टी बातें बता रहे हैं, मैं नॉर्मल बनाना चाह रहा हूं आपको, नॉर्मल आदमी ठीक होता है। जो लोग बहुत ज्यादा जरासीम से बचते हैं, डॉक्टर क्या कहते हैं कि बैक्टीरिया फिर उन पे हमला करते हैं, उनका इम्यून सिस्टम खराब हो जाता है, ऐसा ही है ना, उनकी बॉडी में बैक्टीरिया से लड़ने की ताकत और सलाहियत ختم ہو جاتی. ایسا ہوتا ہے کہ نہیں ہوتا؟ تو اسی طرح جو لوگ بہت زیادہ لگژری لائف, کوئی کسی کو ڈانٹے گا نہیں, شور نہیں, بالکل تھینک یو, ہاؤ آر یو, نائس ٹو میٹ یو, ایسے جملے ہر وقت, تو ان کے اندر تکلیفیں برداشت کرنے کا سیٹ اپ کیا ہو جاتا ہے؟ بولو, ختم. اس لیے بچوں کے بارے میں بار بار کہتا ہوں, لڑکے جو ہے نا, تھوڑے سے لڑتے بھڑتے چماٹ وماٹ یہ بچوں کو کرنے دیا کرو, لڑکوں کو. اس سے ان کے اندر بڑی صلاحیتیں پیدا ہوتی ہیں. اتنا زیادہ چھوئی موئی نہیں بناؤ. تھوڑا سا بھائی نے بھائی کے چپڑ لگا دی, ادھر اس نے لگا دی, ابا سے پٹ گیا. یہ تھوڑا, زیادہ نہیں کہ جنگلیوں کی طرح کوٹنا شروع کر دو, یہ تھوڑا تھوڑا بہت ضروری ہے. تو اب جب بہت زیادہ ہر جگہ خاموشی خاموشی, چیخو پکار بالکل نہیں ہے, تو خود سوچو تھوڑے دنوں میں ایسی قوم کا حال کیا ہوگا. وہ تو ذرا سی بھی کوئی چیخو پکارو تو پاگل ہو جائیں گے نا. کوئی بیماری نہیں تو وہاں ڈاکٹروں نے مجھے بتایا کہ تھوڑا سا کسی کو پین ہو جائے نا تو بہت ہائی ڈوز دینی پڑتی ہے پین کلر کی, جس سے گردے خراب ہونے کا خطرہ ہوتا ہے. وجہ اس کی ہے کہ ان سے درد برداشت نہیں ہوتا. انہوں نے کہا ہم جب پاکستان آتے ہیں نا, دو تین دن تک تو ویسی تڑپنے دیتے ہیں اس کو. آپریشن کیا, درد ہو رہا ہے. مجھے اپنا ناک کی ہڈی کا آپریشن یاد آ گیا تھا, میری ناک کی ہڈی کا آپریشن ہوا تھا, تو 6 گھنٹے تک میں درد سے تڑپتا رہا تھا. اس کے بعد ڈاکٹر نے کہا یار پین کلر کھلاؤ, اس کو تکلیف ہو رہی ہے اس کی. تو نتیجہ کیا نکلتا ہے کہ آپ میں درد برداشت کرنے کی طاقت اور صلاحیت بالکل ختم. تو یہ بھی بے صبری ہے. تو یہ کیا ہے بے صبری؟ تو آپ نے صبر کیسے موقع پہ کرنا ہے؟ میں 2 قسمیں بتا رہا تھا صبر کی, صبر علی الطاعہ اور صبر عن المعصیہ. جو لوگ اپنی خواہشات پوری کرتے رہتے ہیں نا, خواہشات کے پیچھے, جیسے کافروں کے ساتھ یہی تو مسئلہ ہے. ہم جب جاتے ہیں ان ملکوں میں, ہم دیکھتے ہیں یار اتنی لگژری لائف, یہاں کوئی ٹینشن نہیں ہے, سب ٹھیک ٹھاک چل رہا ہے, تو ایک لحاظ سے تو یہ بہت پازیٹو ہے. لیکن آپ کو پتا ہے جب آپ اس کی ڈیپ میں جاؤ گے نا, تو یہ بہت ڈینجرس ہے. یہ اس سے انسان میں غموں کو برداشت کرنے کی عادت ختم. وہ چاہتا ہے بالکل ٹینشن فری زندگی گزاروں میں. اس کا نتیجہ کیا نکلتا ہے؟ جس دن زندگی میں تھوڑی سی ٹینشن آئی نا, وہ خودکشی کی طرف جاتا ہے. پھر جتنے یہ مغربی کنٹریز ہیں, مغربی ممالک ہیں, ان میں کوئی بھی ایسی جگہ, ایسی پلیس جہاں پر خطرہ ہو کہ کوئی گر کے چھلانگ لگا کے اپنے آپ کو مار سکتا ہے, گورنمنٹ وہاں احتیاط کرتی ہے کہ کوئی قتل نہ کر دے اپنے آپ کو. ہمارے ملکوں میں ہے ایسی احتیاط ہے بھائی؟ بھائی کتنی جگہ میں آپ کو بتا سکتا ہوں اگر کوئی مرنا چاہے تو وہاں سے. تو ہمارے یہاں کتنی پلیسز ایسی ہیں, کتنی جگہ ایسی ہیں کہ جہاں بہت آسانی کے ساتھ لوگ ہلاک ہو سکتے ہیں, لیکن الحمدللہ اتنی ٹینشنوں کے باوجود بھی ہلاک ہوتے نہیں ہیں. بہت کم کیسز ہوتے ہیں خودکشی کے, وہ بھی وہ انہی لوگوں میں جو زیادہ مذہب کے قریب نہیں ہیں. تو کیوں ان لوگوں نے ایسی پلیسز پہ جگہ جگہ باؤنڈریاں لگائی ہوئی ہیں؟ بھائی یہاں سے خودکشی نہ کر لے, یہاں سے نہ کر لے. بھائی تمہیں کیا ضرورت ہے خودکشی کرنے کی؟ اللہ کے بندو تمہیں کیا ہو گیا؟ وجہ اس کی یہی ہے بھائی, ٹینشن فری زندگی اتنی زیادہ بنا لی, اتنی ٹینشن فری زندگی بنا لی کہ اب ذرا سا بھی غم برداشت نہیں ہوتا. تو اب اس کے 2 حل ہیں, یا تو بلا وجہ کی ٹینشنیں اپنے اوپر ڈالنا شروع کر دو. بعض لوگ اس کا یہ حل کرتے ہیں نا, اپنے بچوں کو مضبوط بنانے کے لیے جا رہے ہیں, ایک چپیٹ ادھر سے لگا دی, ایک ادھر سے لگا دیا, تاکہ بچہ ذرا اسٹرانگ ہو جائے. وہ اسٹرانگ ہونے کے بجائے کیا ہوتا ہے؟ وہ باغی ہو جاتا ہے, بد اخلاق بن جاتا ہے. ہماری حکومت نے ہمیں, ہمارا امیون سسٹم بوسٹ کرنے کے لیے ہمیں غربت اور مہنگائی ہم پہ مسلط کر دی. کیا خیال ہے؟ چوریاں چکاریاں اور سڑکوں کے کھڈے وڈے یہ سارے. کل کسی نے شارٹ کلپ بھیجا, اولمپک کی تیاری ہو رہی ہے نا, ایک بندہ تو چھلانگے مار مار کے نا اولمپک کی تیاری کر رہا ہے. اس کے ماں نے پوچھا بیٹا کیا کر رہے ہو, اولمپک میں تیاری ہو رہی ہے؟ پھر بتایا کہ نہیں ابھی بارش ہوئی نا کراچی میں, تو کھڈے پار کرنے کی تیاری ہو رہی ہے, کیونکہ اتنے کھڈے میں پانی بھر گیا ہے کہ یہ جب تک آپ کو لمبی چھلانگ لگانا نہ آئے اس وقت تک کراچی میں ٹریولنگ آپ کے لیے ممکن نہیں ہے. تو لوگ اس کو بھی انجوائے کر رہے ہیں, آپ حیرانگی کی بات ہے. تو اتنی زیادہ یعنی اب حل یہ ہے کہ انسان میں برداشت پیدا کرنے کے لیے یا تو بلا وجہ کی ٹینشنوں میں ڈال دیا جائے اس کو, خامخواہ کی ٹینشن جیسے بہت سے لوگ کرتے ہیں, گھر میں ایک بیگم کو ٹینشن دے کے رکھی ہوئی, اولاد کو بلا وجہ ڈانٹ رہے ہیں, مار رہے ہیں, پیٹ رہے ہیں, اس ٹینشن سے, یہ مصنوعی ٹینشن ہے جو آپ خود بناتے ہو نا, اس سے آپ کا امیون سسٹم بوسٹ نہیں کرتا, اس سے آپ کے اخلاق کیا ہو جاتے ہیں, بولو, خراب ہو جاتے. اور ایک طریقہ وہ ہے جو انگریزوں نے اختیار کیا کہ سرے سے کوئی ٹینشن ہو ہی نہیں, کوئی ٹینشن نہیں, جیسے امریکہ میں, جاپان میں, جاپان میں تو یار تلاش کرتا ہے کہیں سے تھوڑی سی کوئی بدتمیزی کرے یار, یعنی جاپان میں حالت یہ ہو گئی تھی میری کہ فیل کر رہا تھا کوئی بدتمیزی کرے ہمارے ساتھ, اتنا زیادہ وہ گورے, دیکھو نائس ٹو میٹ یو, تھینک یو, بس اس سے آگے نہیں بڑھتے. وہ جاپانی تو آئے گا تین دفعہ یوں کر کے جھکے گا. ایک جاپانی آیا ہمارے جہاں میں رہ رہا تھا نا, آیا آ کے یوں یوں, میں نے کہا پتہ نہیں کوئی کیا کر رہی ہے, تین دفعہ جھکا, پھر اس نے ایک پوسٹ تھی, ڈاک تھی وہ حوالے کی, میں نے کہا یہ کیا, یہ ڈاک حوالے تمیز سے بھی کر سکتا تھا, اتنی عزت تو, کہہ رہے نہیں ان کا طریقہ, ان کو اسکولوں میں سکھایا جاتا ہے اگلے کو ریسپیکٹ دو. تو وہ تو بہت ہی زیادہ نا, وہ میں اور آپ افورڈ نہیں کر سکتے. تو ایک طریقہ یہ کہ بھائی نہ بچے پہ کوئی ڈانٹا جائے, نہ ہاتھ اٹھایا جائے, وہاں بہت سخت پابندی ہے, اتنی پابندیاں ہیں کہ چوروں کے بھی حقوق ہیں, آپ مذاق مت سمجھو. آسٹریلیا میں چور آپ کے گھر میں آ گیا نا, آپ فکر کرتے ہو کہ یہ اس کو کچھ ہو نہ جائے, میرے گلے پڑ جائے گا, ورنہ یہ, میں مذاق نہیں کر رہا, یہ تو میں دیکھ کر رہا ہوں یہ سب چیزیں. چور آیا, بھاگ واپس جاتے ہوئے شیشہ چبھ گیا اس کی کھڑکی کا, وہ کورٹ میں جا کے کیس کرے گا, اس کمبخت نے کھڑکی صحیح نہیں بنائی, میرے کو بھاگنے کا راستہ چبھ گیا ہے میرے. چور بھی تو انسان ہے نا بھائی, گورنمنٹ عقل استعمال کرتی ہے, گورنمنٹ کہتی ہے ٹھیک ہے اس نے چوری کی, غلط کام کیا, لیکن اس کی سزا یہ تھوڑی ہے کہ شیشے چبھو اس کے جا کے تم. تو تم نے ایسی کھڑکی بنائی ہے جس میں شیشے جو کانچ ٹوٹے ہوئے ہیں جو کسی بھی انسان کے چبھ سکتے ہیں, تو چور بھی ایک انسان ہے, اگر تو تم نے چبھوئے نہیں ہے, لیکن جب چور آئے گا تو بھاگے گا کہ نہیں بھاگے گا, تو تمہیں پہلے سے سوچنا چاہیے تھا بھاگنے کا سیف راستہ اس کے پاس ہے یا نہیں ہے. تو یہ کس کے حقوق ہیں میرے بھائی؟ یہ چوروں کے حقوق ہیں, اصل میں چوروں کے نہیں, یہ انسان کے حقوق ہیں. یہ کس کے, یہ ہیومن رائٹس, سمجھ رہے ہو کہ نہیں سمجھ رہے, یہ انسانوں کے حقوق ہیں. یار جلدی اس وقت بہت زیادہ ہو گیا. تو یہ انسانوں کے حقوق ہیں. شوہر کے حقوق اتنے زیادہ ہیں وہاں پہ کہ بیگم شوہر کو ڈانٹ نہیں سکتی, اور بیوی کے حقوق اتنے زیادہ ہیں کہ وہ اس کو آنکھیں بھی نہیں دکھا سکتی. تو ایک طریقہ یہ, شور شرابے کی اجازت نہیں, آپ گھر میں مرغی پال سکتے ہو, مرغا نہیں پال سکتے, کیونکہ مرغی شور نہیں مچاتی, مرغا کیا مچاتا ہے, گورے کو غصہ آتا ہے یار تیرا مرغا کہاں کہاں صبح لگا کے رکھی ہوئی ہے, ہم ترقی یافتہ قوم ہیں, یہ کیا بکری کی آواز نہیں آئے گی. یعنی اگر میں حلفیہ بولوں نا, قبرستان میں اور رہائشی علاقوں میں کوئی فرق نہیں, ہمارے یہاں قبرستان میں بھی تھوڑا سا شور نظر آ رہا ہوتا ہے, وہ جو گورکن ہے وہ بیٹھا ہوا باتیں کر رہا ہوتا ہے بیٹھ کے, وہاں یہ بھی نہیں ہے. تو ایک طریقہ یہ ہے کہ کیپ سائلنٹ, گھر کے اندر جاؤ گے تو بھی شور نظر نہیں آئے گا. یار چلو گھر کے باہر شور نہ ہو, اندر تو ہو نا, مسلمانوں کے گھروں کی بات نہیں کر رہا, ہم تو پینڈو لوگ ہیں نا, میں پڑھے لکھے انگریزوں کی بات کر رہا ہوں. جب آپ گھر کے اندر جاؤ گے تو صرف کتے کی تھوڑی بہت ہلکی پھلکی آواز آپ کو سنائی دے گی, وہ بھی آپ کو دیکھ کے بھونکا ہوگا کہ آپ کیوں آئے ہو, یعنی آپ کا کیا کام ہے یہاں پہ. گھر کے اندر بھی کیا ہے, خاموش. تو ایک طریقہ یہ ہے, دونوں کے سائیڈ افیکٹ ہیں, سمجھ رہے ہو, دونوں کے کیا ہیں, برس دو تو میرے بھائی, دونوں کے سائیڈ افیکٹ ہیں کہ آپ بلا وجہ کی سختیاں شروع کر دو, بلا وجہ نفس کے خلاف مجاہدے شروع کر دو, جیسے بہت سے لوگ بلا وجہ کے اپنے آپ کو انہوں نے بے آرامی کا عادی بنایا ہوا ہے, اچھی بھلی گاڑی لے سکتے ہیں, رکشوں میں لٹک لٹک کے جا رہے ہیں. اور ایک طریقہ یہ کہ ٹینشن فری زندگی کر دو لوگوں کی, کوئی یعنی اتنے حقوق کہ بالکل خاموشی, کوئی شور ہی نہیں ہے. یہ دونوں بے اعتدالیاں ہیں. دیکھو قرآن کی جو یہ آیت ہے نا, سیقول السفہا, دوسرے پارے کی پہلی آیت, وکذالک جعلناکم امتا وسطا اللہ کہتے ہیں میں نے تم کو بیلنس امت بنایا ہے. خدا کی قسم اسلام کی حقانیت کے لیے، اسلام کو سمجھنے کے لیے یہ ایک آیت ہی کافی ہے. ہر چیز میں اسلام نے کیا بتایا ہے؟ بولو، اعتدال. یہ اعتدال دنیا میں کسی کے پاس ہے نہیں. یا تو ایسے نکل گئے ایک طرف، آسائشیں آسائشیں آسائشیں، حقوق حقوق، کہ اب اتنے چھوئی موئی بن چکے ہیں کہ ذرا سی ٹینشن زندگی میں آتی ہے نا تو فوراً کہاں جاتے ہیں؟ خودکشی کی طرف. جاپان میں نا، جاپان میں ٹرینیں لیٹ نہیں ہوتی، پتہ ہے آپ کو، لیکن ایک وجہ سے ٹرین لیٹ ہوتی ہے، کوئی بندہ آیا ہوا ہوتا ہے سامنے. صرف یہ وجہ ہے کہ بندہ آتا ہے تو اس کے چھیچڑے بھی اڑ جاتے ہیں. تو جاپانی اتنے بیزار آ گئے ہیں نا خودکشیوں سے کہ جاپان کی گورنمنٹ نے خودکشی کے لیے جگہ مختص کر دی ہیں کہ ٹریک پہ آ کے پھٹو مت، یہاں پہ چھیچڑے بیچڑے پھیلتے ہیں، خون وون پھیلتا ہے. جن کا خودکشی کا خیال نہیں بھی ہوتا نا، یہ منظر دیکھ کے ان کو بھی خیال پیدا ہوتا ہے کہ یار چلو ہم بھی مر جائیں. تو اس لیے ایک جگہ بنا دی ہے کہ جس نے مرنا ہے وہاں جائے. تو وہاں بھی ڈھانچے وانچے پڑے ہوتے ہیں، مرے ہوئے لوگ بہت ملتے ہیں وہاں پہ. وجہ کیا ہے بھائی؟ زندگی کو آپ نے ٹینشن فری بنا کے، لگژری بنا کے، اتنی سہولتیں، نہ ٹرین میں لیٹ ہو رہی ہے کبھی، نلکا کھولو تو پانی آ رہا ہے، بٹن دباؤ تو پنکھا چل رہا ہے، اے سی کا ایک ٹیمپریچر سیٹ کیا ہوا ہوتا ہے پورے گھر کا، وہی ہے. نہیں سمجھ میں آ رہا تو یہیں سے ریموٹ سے اس کو جیسا چاہو کر لو. واش روم میں بیٹھو، اٹھنے کا دل نہیں کرتا آدمی کا. واش روم اتنے لگژری بنا دیے کہ کیا میں کیا اس واش روم کے بارے میں رپورٹ پیش کروں. میں گرم پانی آتا ہے واش روم میں اور ڈھکن خود ہی آپ کو دیکھ کے کھل جائے گا. یعنی اتنا تکلف کی بھی ضرورت نہیں ہے کہ آپ جا کے یوں ڈھکن اٹھا کر، قبض کا تصور نہیں ہے کیونکہ خوراکیں ان کی ایسی. تو ہمارے یعنی کیا میں نقشہ کھینچوں یار اس کا، یہ تو بہت دفعہ بیانات میں کھینچ چکا ہوں نقشہ. اور بات اتنی سلیقے سے، تمیز سے، کوئی چیختا نہیں ہے ایک دوسرے کی ریسپیکٹ لائن میں وغیرہ وغیرہ وغیرہ، کوئی ٹینشن سرے سے ہے ہی نہیں. نتیجہ کیا نکلتا ہے جب ذرا سی ٹینشن آتی ہے نا، اور ان سب کی ایک ہی ٹینشنیں ہوتی ہیں، پتہ ہے آپ کو. آپ کہو گے ان کا ٹینشن جب ہے ہی نہیں تو آتی کہاں سے ہے؟ بھائی ان کی ایک ٹینشن ہوتی ہے، وہ کیا ہے؟ رشتے بے وفا ہوتے ہیں. رشتے کیا ہوتے ہیں؟ ابھی میں گیا تھا نا ایک ملک میں، نام بھی لوں گا میں، ایسا نہ پھر وہ مجھے بولے کہ بھائی تو کیا کر رہے ہیں. تو میں نے وہاں خودکشیوں پہ تھوڑی تحقیق کی. یار یہ لٹک لٹک کے اتنی زبردست جگہ ہے، دنیا یہاں آنے کے لیے بھاگتی ہے، تو یہ لٹک لٹک کے مر کیوں رہے ہیں اتنی خوبصورت جگہ پہ؟ جگہ بھی ایسی خوبصورت ہے نا کہ وہاں جا کے آدمی کا خودکشی کا خیال ویسے ہی ختم ہو جائے. تو 99% پتہ ہے کیا ہے؟ ناکام ریلیشن. سمجھ رہے ہو کون سا ریلیشن؟ بولو نا منہ سے، ناکام ریلیشن. چھوڑ کے چلی گئی، چھوڑ کے چلا گیا، چھوڑ کے چلی گئی، چھوڑ کے چلا گیا. اتنی ترقی کے باوجود بھی ان کو ریلیشن چاہیے، تبھی ہم چیخ چیخ کے تھک گئے. لوگ ہمیں پاگل سمجھتے ہیں، ہم اتنے پاگل ہیں نہیں جتنا لوگ ہمیں کہہ رہے ہیں. ریلیشن انسان کی زندگی میں سب سے زیادہ اہمیت رکھتا ہے. انسان تنہا نہیں ہے، اکیلا نہیں اللہ نے اس کو بنایا. اس کو محبت چاہیے. کتنا بڑا فنٹر بن جائے گا نا، اس کو پھر بھی وفا بھی چاہیے، محبت بھی چاہیے. جہاں مادہ پرستی آئی نا، پیسہ پیسہ پیسہ، انہوں نے سب کچھ پیسے کو بنا کے پیش کر دیا ہے، لگژری لائف کو بنا کے پیش کر دیا ہے. تو بھائی جب تک پیسہ مل رہا ہے، وفا بھی ہے، محبتیں بھی ہیں، جہاں آپ کے اندر کوئی فالٹ پیدا ہوا، آپ کی گرل فرینڈ آپ کو ٹاٹا کر کے بولو چلی گئی. آپ کی گرل فرینڈ میں تھوڑا سا ٹیکنیکل فالٹ آیا، آپ نے گرل فرینڈ کو ٹاٹا کیا اور مسترد کیا، تو فوراً کیا کرتے ہیں پھر جا کے؟ خودکشی. اولاد چھوڑ کے چلی گئی، باپ نظر انداز کر کے چلا گیا، یہی. تو بھائی ہم لوگ بد اخلاق ہو کے بھی ریلیشن نبھاتے ہیں، وہ خوش اخلاق ہو کے بھی ریلیشن نہیں نبھاتے. میں بار بار خواتین سے کہتا ہوں نا کہ آپ کے میاں آپ سے بد اخلاقی سے بات کرتے ہیں، بہت برا کرتے ہیں. خواتین کہتی ہیں کہ دیکھو انگریز ایسے تھینک یو وینک یو کرتے ہیں. میں کہتا ہوں کہ انگریز سے بولو کہ تو اپنی بیگم کا نا گیس کا بل بھی تو دے گا، بجلی کا بل بھی تو دے گا، گھر کا کرایہ بھی تو دے گا، بچے بھی تو پیدا کرے گا، اس سے بچوں کا سارا خرچہ بھی تو اٹھائے گا، بغیر ڈی این اے کے مانے گا میرا بیٹا ہی ہے، پکڑا نہیں جائے گا، مانے گا تو میرا بیٹا ہے، یہ ساری میری بیٹی ہے، میرا بیٹا ہے، سارے خرچے ساری زندگی کے لیے تو اٹھائے گا. तो फिर देखते हैं कि कितना इंसान के मुंह से थैंक यू निकलता है, कितना उस इंसान के मुंह से शुक्रिया निकलता है। तो इसलिए ना इंसान को ऐसी लाइफ बनानी है जो बिल्कुल टेंशन से खाली हो, और ना ऐसा कि मस्नूई टेंशनें पैदा करनी है। बैलेंस जो इस्लाम ने दिया है ना, जो इस्लाम ने जो एतदाल का रास्ता दिया है, वो एतदाल का रास्ता क्या है कि अल्लाह ताला ने फरमाया इन तजतनिबू कबाइर मा तुनहौना अन्हु नुकफ्फिर अन्कुम सय्यिआतिकुम, कुछ पाबंदियां तुम पे ऐसी लगी हुई हैं जो कबीरा गुनाहों के जुमरे में आती हैं, उन हुदूद को उन लिमिट को क्रॉस मत करना चाहे तुम्हारा कितना ही दिल चाहे। देखो यूसुफ अलैहिस्सलातु वस्सलाम को कंवारे थे, खूबसूरत थे, बंद कमरे में इंतहाई हसीन औरत ने बुराई की दावत दी और कुरान कह रहे हैं उनके दिल में भी रग़बत पैदा हुई, कोई एतराज करने वाला नहीं है, कोई पाबंदियां नहीं है, लेकिन यूसुफ अलैहिस्सलाम ने क्या किया है, अपनी ख्वाहिशात के खिलाफ चले हैं वो। क्यों भाई, अल्लाह की एक हुदूद है, मैं उस लिमिट को, उस हुदूद को क्रॉस बोलो नहीं कर सकता, वो लिमिट नहीं क्रॉस हो सकती। तो ख्वाहिशात की कुर्बानी दी कि नहीं दी है? काफिर ये कुर्बानी नहीं देता, वो अपनी ख्वाहिश को पूरा कर लेता है। अब मुसलमान की लाइफ उस तरह से लग्जरी हो नहीं सकती, आपको फजर की नमाज के लिए नींद को कुर्बान बोलो करना पड़ेगा, दिल चाहे ना चाहे। रमजान में आपको एक महीना रोजे रख, आप क्या समझते हो कम टेंशन नहीं है? डॉक्टर कितना मशवरा देते हैं ना इंटरमीडिएट फास्टिंग और ये इतने घंटे नागा करो, कोई करता है नागा? नहीं करते। लेकिन मुसलमान पूरा महीना रमजान के खाना पीना छोड़ देते हैं, फिर अल्लाह ने आप पे पाबंदी लगाई, आप अपने बाप के सामने, अपनी मां के सामने ऊंची आवाज से बात नहीं कर सकते, इसमें आपको नफ्स के खिलाफ चलना पड़ता है। वो चीख भी रहे आप अपनी आवाज पस रखोगे, उनको वो कॉमे में चले गए, वो टीबी के मरीज बन गए, आप उनको छोड़ के नहीं भाग सकते, आपने सबर करना है, आपने उनकी खिदमत करनी है। 10-10 साल में बताता हूं ना, मैंने देखा ऐसे लोगों को, बाप कॉमे में गया हुआ है, 10-10 साल से बाप की खिदमत में लगे हुए हैं। जो नफ्स के गुलाम होते हैं वो नफ्स के खिलाफ इतना मुजाहिदा कभी भी बर्दाश्त, बोलो बताओ जिस आदमी ने 10 साल बाप कौमे में गया हुआ और बाप के कजाए हाजत साफ की हो और बैरून मुल्क सफर ना करता हो कि यार मेरे बाप का पीछे रखवाला कोई नहीं होगा, हालांकि वो मुलाजिम भी रख सकता है, चला जाए भाई ये तनख्वाह दे दे मुलाजिम को, तू मेरे बाप को संभाल, उसको पता है यार जैसे बेटा संभालता है बाप को कोई और थोड़ी संभाल सकता है। तो ये टेंशन बर्दाश्त करते 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 उसके अंदर बर्दाश्त पैदा हो जाएगी। फिर अगर कोई मुसीबत भी आती है उसकी तवज्जो खुदकुशी की तरफ नहीं जाती, वो डिप्रेशन का मरीज बोलो नहीं बनता, वो कहता है भाई दुनिया इसी का नाम है, दुनिया में सारी ख्वाहिशात पूरी नहीं होंगी। फिर औलाद पे भी सख्ती, गोरों ने तो कहा एक डांट भी नहीं सकते, थप्पड़ भी नहीं मार सकते, और गांव देहातों में क्या होता है, सुबह शाम बच्चे बिला वजह कुट रहे होते हैं, झगड़ा मियां बीवी का होता है, कुट पिटकौन रहा होता है, बागी हो जाते हैं बच्चे। इस्लाम ने उसमें भी हुदूद बयान कर दी, ना भाई ना, इतना पोलाइटनेस हो कि कुछ बोलो ही नहीं। लेकिन जो फराइज वाजिबात हैं उसमें नबी सल्लल्लाहु अलैहि वसल्लम ने क्या हुक्म दिया, एक मिसाल दी है, नमाज एक एग्जाम्पल है। देखो नबी सल्लल्लाहु अलैहि वसल्लम की हदीसें जब आप देखोगे ना तो पता चलेगा आप सल्लल्लाहु अलैहि वसल्लम जुजियात के जिमन में कुल्लियात बयान करते हैं। जुजियात का मतलब क्या होता है, एक मिसाल होती है लेकिन उससे वो मिसाल मकसद नहीं होती, उससे एक लॉ, जैसे मैं बार बार कहता हूं ना कुरान ने कहा मां बाप को उफ मत करो, ये जुजिया है, लेकिन असल में उसूल कुछ और है, उसूल ये कि तकलीफ ना दो, ये लॉ है। तो नबी ने जो फरमाया कि बच्चा जब 10 साल का हो जाए नमाज ना पढ़े तो क्या करो, उस पे हाथ उठाओ। फिर ये सही हदीस है नबी सल्लल्लाहु अलैहि वसल्लम की। तो ये सिर्फ नमाज के बारे में नहीं है, क्या मतलब, अब जो चीजें जरूरी हैं अब नरमी से नहीं, 7 साल से 10 साल तक नरमी करनी है, 10 साल के बाद भी अगर वो इस्लाम की बेसिक चीजों को फॉलो नहीं कर रहा, अखलाकियात को फॉलो नहीं कर रहा, तो फिर उस पर सख्ती करनी है। अभी से सख्ती होगी, उसमें सख्ती बर्दाश्त करने की आदत हो जाएगी। वो अगर मां से बदतमीजी कर रहा है तो बाप की जिम्मेदारी है, मोहब्बत से समझाए, नहीं मान रहा तो क्या करे, बोलो ना, सख्ती करे। वो एक साहब आए, किसी के रात फाश करना मकसद नहीं, किसी को क्या पता किसकी बात हो रही है, ऐसे ऐसे केसेस आते हैं मेरे सामने, ये तो कॉमन है केसेस ना भाई, शोहर ने उठा के बेगम को सिगरेट से जला रहा है, बेगम क्या कर रही है, बर्दाश्त, बेगम क्या कर रही है, क्योंकि शोहर के बहुत हुकूक हैं भाई, यहां बर्दाश्त का हुक्म नहीं है, ये थोड़ी है कि देखो नबी सल्लल्लाहु अलैहि वसल्लम ने एक वफद भेजा किसी को अमीर बना के, अमीर बना के वफद भेजा, तो किसी से अमीर के हुक्म की गलती हो गई, नाफरमानी, तो अमीर ने हुक्म दिया उन सहाबा को कि आप सब आग में छलांग लगा दो, आप सब क्या करो, आग में छलांग। और वो सहाबा परेशान हो गए कि हम आग में छलांग लगाएं, तो अब नबी का हुक्म है अमीर की इताअत करनी हर हाल में। अब वो परेशान कि हम ये इताअत करनी है कि नहीं करनी है, ऐसा ना हम नहीं छलांग लगाएं तो गुनहगार हो जाएं। लेकिन क्या हुआ, एक सहाबी ने बड़ी जबरदस्त दलील दी, बहुत जबरदस्त दलील दी। उन्होंने कहा देखो हमने नबी की इताअत इसलिए की है ताकि हम आग से बचें। तो जो इस्लाम आग से बचाना चाहता है वो कभी हमें ऐसा ऑर्डर नहीं देगा कि हम आग में जलें, यानी ये ऑर्डर शरीयत के खिलाफ हो जाएगा। ऐसे मौके पे अमीर की इताअत जायज नहीं है, तो नहीं छलांग लगाई उन्होंने, नाफरमानी की अमीर की। जब वो वफद नबी सल्लल्लाहु अलैहि वसल्लम के पास पहुंचाए तो आपको बताया गया, आपने फरमाया अगर तुम उस अमीर के कहने पे आग में छलांग लगा देते ना तो क्यामत तक उस आग से नहीं निकलते, खुदकुशी होती है। वो खुदकुशी की सजा क्या है इस्लाम में, नबी ने फरमाया ना जिसने अपने आप को जिस तरीके से हलाक किया क्यामत तक वो बरजख में इसी तरह से अपने आप को मारता रहेगा। बस अब आप पी लें, तो क्यामत तक वो अपने आप को इसी तरह से मारता रहेगा, हलाक करता रहेगा। तो अब शौहर सिगरेट से जला रहा है भाई, ऐसे मौके पे सबर नहीं बनता। बाज दफा ऐसे केस आते हैं, ये जो ड्रामे देख देख के ना, ये भी बहुत सारे केस आ रहे हैं, कोई एक नहीं है। शौहर के लिए किसी बात पे बेगम को थप्पड़ लगाए, उसने आगे से चार थप्पड़ खींच के लगाए, सच्ची मुच्ची के वाकयात। इसने एक लगाया, आगे से कितने आए, चार आए। तो मुझे फिर बता रहे होते हैं, फिर मुझे एहसास हुआ कि मैंने गलत किया है। मियां कहता है कि फिर मुझे एहसास हुआ कि मैंने, बोलो गलत, तो मैंने बेगम से सॉरी किया। फिर मुझे आके बताते भी बेचारों को, अब क्या कह सकते हैं उनको। मैंने कहा देखो आपने थप्पड़ लगा के गलत किया, आगे से जो चार थप्पड़ आए ना उस पर सॉरी करके इससे भी ज्यादा गलत किया आपने, नहीं आई मेरा ख्याल है बात। और मुझे यह भी अंदाजा हो गया कि वो जो ड्रामे में क्लिप दिखाया है ना कि बेगम को एक लगाया तो उसने आगे से, वो क्लिप कामयाब हो गया है, यानी सोसाइटी में अब थप्पड़बाजी अल्हम्दुलिल्लाह शुरू हो चुकी। आप यहां से एक लगाएंगे, बेगम वहां से चार लगाएगी। फिर बेगम के ये भी रिप्लाई आते हैं कि मैं तुम्हारी मातहत नहीं हूं, इन बयानात की वजह से औरतें मुझे कहती हैं कि हमारा दुश्मन नहीं है। भाई मैं आपका दुश्मन नहीं, आपको आपका घर बचा रहा हूं। जो औरत मर्द पे इस तरह से थप्पड़ लगा देगी ना, मर्द उसको एक इंस्ट्रूमेंट के तौर पर तो इस्तेमाल करेगा, बीवी वाली इज्जत उसको कभी भी नहीं देगा। वो कहेगा ठीक है भाई थप्पड़ थप्पड़ है, तो बस वो अपनी ख्वाहिश पूरी करने के लिए एक इंस्टीट्यूट, जैसे गोरे ऐसे ही करते हैं, उनके यहां क्या रिश्ता होता है, बस एक ख्वाहिश पूरी करने का, ना उससे बच्चे पैदा करने हैं उन्होंने, ना कोई कुछ भी नहीं है, बस कोई 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 जिम्मेदारियां ही नहीं है। तो मर्द फिर यही करेगा, इसमें नुकसान किसका है, औरत का है। तो मर्द को हम कहेंगे कि थप्पड़ मत मारो, हम कोई उसको अप्रिशिएट नहीं कर रहे, लेकिन अगर मार दिया तो ये थोड़ी है कि यार आगे से आप चार लगा दो उसके, और फिर उस पर मर्द फिर क्या कर रहा है, सॉरी। तो अब क्या कहूं मैं, तो वो सॉरी कर रहा है कि बेगम मुझसे गलती हुई, वो सॉरी नहीं कर रही, वो कह रही है देखा मैंने आगे से चार लगाए ना, मजबूर हो गया क्या करने पर, सॉरी करने पर मजबूर हो गया। अच्छा, जो खवातीन ये मेरे बयान सुन के कहती है ना ये मर्दों को फेवर कर रहा है, औरतों को थप्पड़ लगाने की इजाजत नहीं दे रहा, आपकी बहू जब आपके बेटे को पीटेगी ना तो फिर आप मेरा बयान ही उसको सुनाओगी कि बेटा शौहर पे हाथ नहीं उठाते। जब आपकी बहू कूटेगी ना उसको पकड़ के, इसी तरह मैं जो कहता हूं ना बहू पर अखलाकन लाजिम है कि वो सास की खिदमत करे, तो ये औरतों को बहुत गुस्सा आता है ऐसे बयान सुन के। आप सास बन जाओ फिर आप मेरा ही बयान अपनी बहू को सुनाओगी। जब आप अपनी बहू से कहोगी ना बेटा जरा पानी ले आ, और बहू आगे से जवाब में कहेगी मेरे ऊपर आपकी खिदमत लाजिम नहीं है, उसके बाद जो आपके धुआं निकलेगा ना कि यार मैंने बेटे को पाल पोस के बड़ा किया, रिश्ता लेने मैं गई, और मेरी अब इस घर में दो टके की हैसियत नहीं है, मेरे बच्चों की तरह, बहू भी बच्ची बेटी ही की तरह होती है ना, तो मैं इतना सा काम कह रही हूं और आगे से कह रही है शरअन, फिर ऐन भी बड़ा गाढ़ा निकालते हैं ये लोग, शरअन अखलाकन हमारी ये जिम्मेदारी नहीं है, शरअन हम पे ये लाजिम है, हराम है हमारे से खिदमत में, फिर बड़े बड़े हा भी पूरा हलक से निकलेगा और रा पूरा पुर निकलेगा, और جیسے میں بتاتا ہوں نا, کوئی مولوی اگر کرپٹ ہو, مولانا ہوتے نہیں ہے کرپٹ, کبھی کبھار کوئی ہوتے بھی ہیں, تو جب آپ اس کی کرپشن پکڑیں گے نا اور آپ اس کو کہیں گے بھائی یہ تو پیسوں کا حساب کیوں نہیں دے رہا کرے, علماء کا احترام, پھر علماء عین نا پورا حلق سے نکلتا ہے, العلماء ورثۃ الانبیاء, تو پھر پورے حلق سے عین نکلے گا اور ہا حلوے والا پورا حلق سے نکلے گا, شرعن پورے عین میں نا پورے طبیعت سے نکلتے ہیں پھر وہ. تو یہ عین اور ہے سے کبھی بھی متاثر بولو, یہ عین حلق سے نکل رہا ہے دل سے نہیں نکل رہا, اور یہ ہا حلق سے تو نکل رہا ہے دل سے, اس کو بھی پتا ہے کہ میں گڑبڑ کر رہا ہوں. بھائی تو حساب دے پیسوں کا یار, تو مولانا ہوگا داڑھی ہوگی الگ بات ہے یار, تو حساب مانگ رہے تو دے کیوں نہیں رہا. تو یہ سارا مسئلہ یہی چل رہا ہے. اچھا روحانی عاملوں کا بھی یہی ہے, روحانی عامل کے پاس اب بیٹھیں گے نا ساری چیزیں حلق سے نکالے گا, وہ پوری تجوید کے ساتھ باتیں کرتے ہیں روحانی عامل, ایسے سحر اور وہ عجیب عجیب اصطلاحات انہوں نے یاد کی بھی ہوتی ہیں, وہ کیا کہتے ہیں حصار اور بہت سارے ایسے باتیں کریں, اب آپ لگے گا یار یہ ہیں اصل پہنچے ہوئے. ایک صاحب آیا کرتے تھے مجھ سے جب بات کرتے نا, تو بات کی تمہید ایسے شروع کرتے کہ آپ کی خدمت میں میں حاضر, اور مجھے نا ڈپریشن شروع ہو جاتی, بھائی منہ سے پھوٹو جلدی, کیا مسئلہ کیا ہے, اتنی لمبی تمہید پھر اس کو اردو ادب کے سارے محاورے استعمال کر کے اس کے بعد آخر میں نکلتا کچھ بھی نہیں تھا. بے بھائی اپنے آپ کو بھی ٹینشن سے بچاؤ, دوسرے کو بھی ٹینشن سے بچاؤ. خیر وہ کہہ رہے ہیں ایک آدمی حکیم کے پاس گیا, کہنے لگا خدودان معدہ میں حالات خانہ جنگی سی ہو رہی ہے. تو حکیم بیچارہ اتنا پڑھا لکھا نہیں تھا, اس نے کہا کون سے ملک میں جنگ ہو رہی ہے بھائی, ابھی فلسطین اور شام کا تو سنا تھا. کہہ رہے خدودان معدہ میں, تو کہہ رہے میں یہی تو پوچھ رہا ہوں کوئی نئی جنگ چھڑ گئی ہے. کہہ رہے خدودان معدہ پیٹ, کہہ رہے یہ بولنا پیٹ میں درد ہو رہا ہے. بات کیا کر رہا تھا یہ پتہ نہیں کہاں سے کہاں چلی گئی. ہاں جب انسان غلط ہوتا ہے نا تو پھر وہ بڑی تجوید کے ساتھ, یہ میں واقعہ کس سے سنا رہا تھا یار, نہیں تھپڑ پہ نہیں, ہاں بہو جو کہتی ہے نا شرعن میرے اوپر ساس کی خدمت لازم نہیں ہے, اور پھر وہ ایک دو اسکالرز ہیں ان کے بیان لگاتی گی, تو اس کو ذرا ساس بننے دو, پھر جب اس کی بہو اس کو یہ جواب دے گی نا تو پھر اس کو لگے گا کہ یہ کتنا کڑوا جملہ ہے, کس قدر بدتمیزی ہے بد تہذیبی ہے کہ گھر میں بڑے موجود ہیں اور وہ آپ سے کوئی چھوٹا موٹا کام نہیں کہتے کہ اس کو غلام بنا کے رکھو بالکل ہی اس کو ریموٹ کنٹرول کی طرح, لیکن کوئی بڑے چھوٹے کا فرق تو گھر میں ہونا چاہیے کہ نہیں ہونا چاہیے. ہم کا انگریز تھوڑی ساری چیزیں انگریزوں سے لے رہے, انگریزوں میں چھوٹا بڑے سب برابر ہیں, بیٹے کے جو حقوق ہے وہی کس کے ہیں, باپ کے ہیں, پتہ ہی نہیں چلتا ان میں باپ, بس سائز سے پتہ چلتا ہے کہ یہ بیٹا ہوگا اور میں بھی ہو سکتا ہے یہ کون ہو, یعنی اگر اتفاق سے بیٹے کا قد لمبا ہے تو آپ بیٹے کو باپ سمجھنا شروع کر دو گے, آپ سائز سے پتہ چل رہا ہوتا ہے کہ یار دیکھنے میں یہ ہمیں لگ رہا ہے کہ بیٹا بیٹا سا, اور یہ کیا لگ رہا ہے باپ باپ سا لگ رہا ہے, اس سے زیادہ کوئی فرق نہیں ہے. یہ بھی بہت ہی جو خاندانی ہے گورے ان کی بات کر رہا ہوں. ابھی ایک گورے کی ایسا واقعہ آیا نا میرے سامنے, میں تو بے ہوش ہونے لگا تھا, بہت بزرگ تھے ان کے, اس نے اپنے بیٹے پہ یہ پابندی لگائی ہے. اچھا امریکہ دوسرے ملکوں سے بہرحال بہتر ہے, آپ دوسرے ملکوں میں جاؤ گے نا وہ تو بالکل ہی فارغ ہو چکے ہیں. تو اس نے اپنے بیٹے پہ پابندی لگائی, یہ امریکہ کا واقعہ ہے کیونکہ وہ نسبتاً بہتر ہے, کہ 10 بجے کے بعد, مجھے بتا رہے ہیں صاحب نا کہ وہ سارے گورے ایسے نہیں ہیں مفتی صاحب, بعض لوگوں کے فیملی ریلیشن بہت مضبوط ہے. میں نے کہا فار ایگزامپل میرا خیال تھا کہ بھائی اس کی تو ڈاٹر ان لا جو ہے وہ سسر کی خدمت کر رہی ہوگی اور جو ہے وہ ساس کی خدمت, بڑی فیملی سسٹم مضبوط کی مثال دیکھو آپ, اتنا مضبوط فیملی سسٹم کہ باپ نے بیٹے کو کہا کہ اگر تو 10 بجے کے بعد اپنی گرل فرینڈ سے ملا نا اچھا نہیں ہوگا, سمجھ رہے ہو, یعنی صبح 7 بجے سے لے کے 10 بجے تک گرل فرینڈ پر کوئی پابندی نہیں, 10 بجے کے بعد اچھے بچوں کی طرح کہاں ہے گھنا. تو یہ الحمدللہ مضبوط سسٹم اللہ نے, بہرحال ان لوگوں کے میں تو وہ بھی شاید بخشش ہو جائے اس کی اسی بیس پہ, لیکن میرے بھائی تو یا تو پورے ادھر ہو جاؤ میرے بھائی یا کدھر ہو جاؤ ادھر ہو جاؤ. اسلام نے بہت بیلنس رکھا ہے ہر چیز میں, تبھی اللہ نے کہا وَكَذَلِكَ جَعَلْنَاكُمْ أُمَّتًا وَسَطًا, ہم نے معتدل امت بنایا ہے, بیلنس امت بنایا ہے. تو بیلنس کا مطلب یہ ہے افراط و تفریط کے بیچ میں ہے اسلام, نہ ایسی آسائشیں دی ہیں کہ آپ کی کھوپڑی آؤٹ ہو جائے اور کوئی چھینک بھی مارے نا تو آپ بے ہوش ہو جائیں, اور نہ اللہ تعالیٰ نے اتنی پابندیاں ہمارے اوپر لگائی ہیں کہ ہم ڈپریشن میں جانا شروع ہو جائیں. بتاؤ ایک مہینہ رمضان کتنا مشکل ہے, لیکن کوئی ڈپریشن میں جاتا ہے اس کی وجہ سے؟ یار 25 روزے ہو گئے اب مجھ سے نہیں رکھا جا رہا, اب میں ڈپریشن کی گولیاں کھاؤں گا. ایسا بہترین رکھا اللہ تعالیٰ نے. ہاں 2 مہینے کے رکھ دیتے, ہو سکتا ہے پھر ٹینشن ہوتی. تبھی جن لوگوں کو ہوتا ہے نا کہ یہ 29 دن کی کیوں ہو گئی, میں ان سے کہتا ہوں تم ایک دن اور رکھ لو روزہ, ہم تو عید منائیں گے, کیا خیال ہے تم ایک دن اور رکھ لو. وہ رکھتے نہیں ہیں, بس وہ ٹینشن میں آتے ہیں, ہائے رمضان چلا گیا تو بھائی تو کل سے اگلے شوال سے دوبارہ شروع کرتے, ایک مہینے کے روزے, اتنے ٹینشن میں کیا ہوا. تو ڈرامے بازی چل رہی ہوتی ہے بہت زیادہ. تو اسلام نے کیسا اعتدال والا راستہ دیا نا, نمازوں کی ٹینشن اللہ نے دے دی. یہ ایسی ٹینشن ہے جس ٹینشن سے کوئی اسٹریس اور ڈپریشن میں بولو نہیں جاتا. بلکہ ہوتا کیا ہے, تھوڑی دیر کی ٹینشن ہے لیکن سکون گھنٹوں کا مل جاتا ہے انسان کو. نظر کی حفاظت کرنے کا حکم دے دیا. اب نظر کی حفاظت سے کیا فائدہ ہوتا ہے, وقتی طور پر تھوڑی سی ٹینشن ہوتی ہے, عشق معاشقوں سے بچ جاتا ہے. عشق کے ایسے خطرناک حالات ہیں نا لڑکوں کے, ایسے ڈینجرس حالات ہیں کہ آپ کی سوچ ہوگی. میں نے بتایا نا میجورٹی میں جو خودکشیاں کس بیس پر ہوتی ہیں, ناکام عشق. اتنی خطر, اور یہ شروع کہاں سے ہوتا ہے, بد نظری سے. نظر کی حفاظت کر لیتا یہاں تک نہیں پہنچ, اور شکلوں پہ مر رہے ہیں نہ اس میں اخلاق ہے. ایسی ایسی 2 نمبر لڑکیاں, لڑکا خود کہہ رہے 2 نمبر ہے لیکن میں پاگل ہو گیا ہوں, میں کیا کروں. ابے تو ایسی 2 نمبر سے کمبخت شادی کرے گا, کل تیری اولاد ہوگی, تجھے ہر وقت وسوسے آتے رہیں گے کہ پتہ نہیں کہاں جا رہی ہے. نہیں پاگل ہو گیا ہوں میں. وجہ کیا ہے, غیر محرم سے کیا ہوئے ہیں, یہ فری ہوئے, نظر کی حفاظت نہیں کی. اس کا رزلٹ کیا نکلا کہ عجیب عجیب چیزوں پیش ہو رہا ہے, اور پھر ڈپریشن میں جا رہے ہیں, خودکشیوں کی طرف جا رہے ہیں. گھر میں ماں باپ کو, ماں باپ کہہ رہے ہیں بھائی ہمیں ایسی عورت کو گھر میں کیسے لا سکتے ہیں یار, پھر میرے بیان سنا رہے ہوتے ہیں. میں نے کب کہا ہے کہ یار اس طرح کوئی بھی اٹھے منہ اٹھا کے ابا کو بول لو کہ ابا تھوڑی بہو بنائے گا اس کو. تو یہ ساری ٹینشنیں کہاں سے شروع ہوتی ہیں, نظر کی بات. تو اسلام نے ہمیں ٹینشن, گورا کیا کرتا ہے, گورا کہتا ہے میں ٹینشن نہیں برداشت کروں گا, میرا دیکھنے کا دل چاہ رہا ہے تو میں دیکھوں گا, میں میرا جب دیکھنے کا دل چاہے گا میں دیکھوں گا, میں ٹینشن فری. او بھائی تجھے پتا نہیں ہے, اس ٹینشن فری لائف سے تیری ٹینشنیں کم نہیں ہوں گی, تیری ٹینشنیں بڑھ جائیں گی. کیونکہ وفا ضروری تھوڑی ہے وہ بھی تجھے پسند کرتی ہو. آج تیرے پاس پیسہ ہے وہ آ جائے گی, کل پیسہ گیا. کتنے کیسز آ رہے ہیں بھائی, اب میرے تو کبھی کبھار دل چاہتا ہے میرے جتنے کیسز میں ڈائری میں لکھنا شروع کروں, پھر پڑھ پڑھ کے سناؤں آپ کو, وہی عبرت کے لیے کافی ہیں. ابھی ایک کیس آیا, ایک بہت بڑے آدمی نے شادی کی کسی بہت خوبصورت لڑکی سے, بہت بڑا آدمی تھا وہ. اب میں زیادہ ڈیٹیل میں اس لیے نہیں جاتا ہوں کہ آپ نیٹ پہ سرچ کر کے نکالنا لو کہیں اس کو نا, وہ بولے گا بھابھی میں نے تو غلط کیا, یہ مفتی صاحب نے میرا راس پاس کر دیا. لیکن یہ تو ہوتے ہیں, بہت سارے واقعات ہوتے ہیں, آپ کو کیا پتا میں کس کی بات کر رہا ہوں. اس کو بڑا خوش تھا نا کہ دیکھو پیسے سے کیا ملتا ہے, سب کچھ, مجھے عشق ہوا, پیسہ ہے. وہ بڑی عمر کا اور وہ بہت ہی کوئی ینگ تھی. اللہ کی قدرت, اس لڑکی کا فیس بک پہ رابطہ ہوا اس سے بھی بڑے مالدار سے, سمجھ رہے ہیں؟ دولت کی بیس پہ لڑکی نے اس سے شادی کی, فیس بک پہ اس کی دوستی ہو گئی اس سے بھی بڑے کسی آدمی سے, اس کو ٹاٹا کر کے مارکیٹ سے شارٹ. اب یہ پیسے لے کے کیا کر رہا ہے, ڈپریشن میں گیا ہوا ہے, گھوم رہا ہے. بھائی وجہ اس کی ہے کہ جیسے آپ ٹینشن فری زندگی گزارنا چاہتے ہو, آپ نے دولت سے کسی لڑکی کو خرید لیا تو لڑکی بھی کیا چاہتی ہے, ٹینشن فری. تو ٹینشن فری میں تو یہی ہے, جو اچھا لگے وہاں چلے جاؤ, کیا خیال ہے بھائی؟ اس لڑکی نے کہا بھائی مجھے وہ اس کے پاس زیادہ پیسہ ہے, نکلو عدالتیں کھلا 2 منٹ میں یوں کر کے پکڑاتی ہیں, کیونکہ عدالتیں بھی ٹینشن فری زندگی گزارنا چاہتی ہیں. تو یہ وہ ٹینشن فری زندگیاں ہیں جو شریع لمٹ, اسلام کی حدود کو کیا کر رہی ہیں, کراس. اگر اسلام پہ پابندی ہوتی, عورت کو پتا ہوتا بھائی جب میں نے نکاح کر لیا ہے تو اب میرے لیے کسی سے دوستی لگانا جائز نہیں. بے شک مجھے ٹینشن ہو رہی ہے, برداشت کرنی ہے ٹینشن, لیکن اس نے ٹینشن برداشت نہیں کی, کسی اور سے شادی کر لی, تو آپ کا کیا خیال ہے وہ اس سے وفا کرے گا؟ بولو نا یار. وہ کہے گا اس کو پتا ہے یار دولت دیکھ کے آئی ہے, جب اس کی نہیں تھی تو میری کہاں سے ہوگی. جب یہ تھوڑا سا اس پہ بڑھاپا آئے گا تو وہ دائیں بائیں دلچسپی لینا شروع کر دے گا, اور اس کو ٹیشو پیپر کی طرح جیسے ڈسٹ بن میں پھینکا جاتا ہے, پھر یہ پرانے والے کو یاد کرے گی, نہ نئی کی رہے گی نہ پرانے کی رہے گی. یہ مارکیٹ میں چل رہا ہے, اور اس کا ریزلٹ پتا ہے کیا ہوگا؟ ریزلٹ وہی ہوگا کہ وہ جو पब्लिक प्लेसेस हैं जहां उल्टा गिर के ना सर फटा फाड़ा जा सकता है, तो वहां जाके फिर लटकने की कोशिश कर रही होगी, फिर गवर्नमेंट ने रोका हुआ होगा वहां उसको। तो ये होता है वहां पे, समझ रहे हो कि नहीं समझ रहे। तो इस्लाम ने जो पाबंदियां मेरे भाई लगाई है, उन पाबंदियों में वक्ती टेंशन है, लेकिन ये टेंशन आपको बहुत बड़ी बड़ी टेंशनों से बचा लेती है, धनों से बचा लेती है। लोग बाप के बागी हो जाते हैं ना, औलाद बाप की कड़वी कसीली बर्दाश्त नहीं करते, तो नतीजा क्या निकलता है, बाप से रिलेशन खत्म। बहुत दफा बाप जायदाद से आकर देता है। अभी डिफेंस का वाकया मैंने चंद दिन पहले सुनाया था आप लोगों को, डिफेंस में वाकया हुआ कि अब्बा जो हैं वो बच्चे को बुला रहे हैं अमेरिका से, अबे मैं बीमार हूं खिदमत के लिए आ जा, आप बच्चे को दिलचस्पी नहीं है। वो परेशान के यार मैंने खिलाया पिलाया, मैंने इनकी पढ़ाई पे इतना खर्च किया, इतना सब कुछ करने के बाद अब मेरे बुढ़ापे में मैं तन्हा मैं दीवारें देख रहा हूं। बुढ़ापे में तो बाप चाहता है ना औलाद साथ में रहे। तो नतीजा क्या निकला है, उसने बड़ी होशियारी की, सारी प्रॉपर्टी का मालिक बना दिया अपने घर के चौकीदार को। वो बेचारा पठान सीधा साधा सा चौकीदार, वो खिदमत कर रहा था इसकी, उसने साथ ही छोड़ा बगैर किसी लालच के खिदमत की, कि यार एक बूढ़ा आदमी है मेरा सेठ ही है ना, औलाद बेवफा निकलती अगर शहवत परस्त होगी, दीन नहीं होगा। चौकीदार घर का बावफा हो जाएगा अगर वो दीन और मजहब पे चलता है। उस चौकीदार ने अपनी ख्वाहिशात को कुर्बान किया, किसके लिए, अल्लाह के लिए। यार मेरा सेठ है, इसका नमक खाता हूं मैं, बीमार हो गया इसकी खिदमत करता हूं, उसको उस पर इतना मोहब्बत आई, प्यार आया, पूरा बंगला और जितनी करोड़ों की प्रॉपर्टी थी सारी का मालिक चौकीदार को बना दिया। अब जब डेथ हुई है तो वो सारे आ गए, जैसे कौवे नहीं आते या गिद आते हैं मुर्दा खाने के लिए, तो वो बेटे बेटियां सारे अमेरिका से और इधर मुख्तलिफ मुल्कों से आ गए, जो भी दो चार बच्चे थे इनके, तो पता चला कि वो तो सारी प्रॉपर्टी गई। तो शोर मचा रहे हैं, ये क्या कर दिया हमारे बाप ने, गालियां दे रहे हैं। मुझे जब इतला मिली ना, मैंने कहा खानदानी बाप क्या है, मैंने कहा बेहतरीन किया काम। मुझे बड़ा मजा आता है ऐसे लोगों के साथ। लोग कहते हैं नहीं एक्चुअली ऐसा नहीं होना चाहिए, वो गलत थे तो तुम तो गलत ना करो। नहीं भाई, ऐसा कुछ भी नहीं है। जो इंसान का बच्चा बनकर जिंदगी गुजारे उसके साथ अच्छा सलूक, जो इंसान का बच्चा नहीं बने ना, जो बंदा ठीक ना हो उसको बोलो भाई फिर जाओ। लोग मुझे आके बता रहे होते हैं हमारा बेटा नाफरमान, इतना खिलाया पिलाया, बेटा ये कर रहा है, बेटा वो कर रहा है, सुनता नहीं है। तो मैं कहता हूं उसको घर से आउट, एक हद तक इस्लाह की कोशिश करो, नहीं होती आउट करो घर से। कह रहे नहीं वो, मैं कह भाई ऐसा नहीं होता। कभी भी याद रखो जिंदगी गुजारने का तरीका है, किसी को अपनी मजबूरी ना बनाओ। जब आप मजबूरी बना लेते हो ना किसी को, आपके हाथ बन जाते हैं, आपके हाथ बन जाते हैं। और जितना आप अपने आप को दूसरों के सामने मजबूर बनाओगे इस जमाने में, अगला उतना ही आपको नोच नोच के खाना शुरू कर देगा, नोच नोच के खाना शुरू कर देगा। तो ये हम सिर्फ फकीर किसके हैं, अल्लाह के, मोहताज किसके हैं, अल्लाह के। बस अल्लाह के सामने गिड़गड़ाओ, अल्लाह के सामने नाक रगड़ो, अल्लाह के सामने बोलो मैं मोहताज हूं, मैं भिखारी हूं तेरे दर का। बाकी हरेक के सामने मेरे भाई सर उठा के जीना सीख। और देखो मर्द की अल्लाह ने ये फितरत रखी है कि अपने मातहतों के, आपके मातहत अच्छा सलूक करे ना, आप 20 गुना बढ़ा के अच्छा सलूक करो उनके साथ। हमारे हजरत मुफ्ती रशीद अहमद साहब रहमतुल्लाह ताला की तबीयत में बे इंतहा इस्तिगना था, बहुत इस्तिगना। इस्तिगना समझते हैं यानी वो अपने आप को किसी का मोहताज नहीं बनाते थे कभी भी। लेकिन हमने देखा कि हमारे हजरत की कोई जरा सी खिदमत कर लेना, हजरत को पता चलता था ना ये दिल से खिदमत नहीं करना चाहता, हजरत कभी भी खिदमत नहीं लेते थे उससे। हजरत फरमाते थे मेरे मोहसिनीन सिर्फ मेरे मां बाप हैं और मेरे उस्ताद, इसके अलावा मैं किसी का एहसान नहीं लेता। ऐसा सर उठा के जिए हमेशा। लेकिन हम देखते थे अगर हजरत की कोई जरा सी खिदमत कर दे, बहुत मामूली सी, इतनी दुआएं देते थे, इतनी दुआएं, हमें शर्मिंदगी होती थी, हमने कौन सा तीर मार लिया भाई, यानी क्या कर लिया हमने, इतनी दुआएं, इतना खुश, इतना खुश। ये इज्जतदार लोगों की अलामत होती है कि वो किसी के मोहताज नहीं होते, लेकिन कोई उन पर थोड़ा सा एहसान करे तो रिप्लाई में वो थोड़ा नहीं, वो बहुत ज्यादा। क्योंकि एहसान के बदले में अगर आप एहसान नहीं करते तो इसको इस्तिगना नहीं कहते, इसको तकब्बुर कहते हैं। इस्तिगना अलग चीज है। देखो कुछ लोग क्या होते हैं, किसी ने आपकी खिदमत कर दी है तो कौन सा तीर मार दिया इसने, हमें किसी के खिदमत विदमत की जरूरत नहीं है। देखने में तो लगेगा आप बहुत ऊंचे हैं, लेकिन ये ऊंचे नहीं, आपका खोपड़ी क्या हो गई है, आउट, आप में तकब्बुर है भाई, कोई खिदमत ठीक है, आप उसकी खिदमत के मोहताज नहीं है, लेकिन अगर उसने खिदमत कर दी है ना, तो आप उसको रिप्लाई ऐसे दो कि जैसे आपको बहुत ही अच्छा लगा है, आपको जरूरत थी। हमने बड़ों को देखा है, थोड़ा सा आप खिदमत करेंगे तो रिप्लाई उसका बहुत अच्छा। नबी सल्लल्लाहु अलैहि वसल्लम की क्या सीरत है, हजरत अबू बकर ने नबी का साथ दिया ना, तो वे नबी पे एहसान किया क्या? बोलो ना, क्या हो गया भाई? हजरत अबू बकर ने जब नबी सल्लल्लाहु अलैहि वसल्लम को लोगों ने मक्का से निकाला तो किसने साथ दिया? अबू बकर ने। गार में कौन साथ था? अबू बकर। हालांकि असल में ये नबी का एहसान था हजरत अबू बकर पे भाई, इस खिदमत की वजह से नबी की तो अल्लाह ने वैसे ही मदद करनी थी, ये तो नबी ने अबू बकर को अपनी खिदमत का मौका दे दिया रजी अल्लाह अनु को, तो ये नबी का किस पर एहसान है? अबे भाई, को इतने पैगंबर किसी को अपनी खिदमत करने दे दें तो ये तो पैगंबर का उन पर एहसान है, जिससे इंसान को अकीदत मोहब्बत होती है। इंसान कहता है ना, मुझे आप थोड़ी सी खिदमत करने दे दें, आपका मुझ पर बहुत बड़ा एहसान होगा, कहते हैं ना लोग, और बाकी समझते भी हैं कि भाई इसको हमारी खिदमत की क्या जरूरत है। तो कुरान में अल्लाह ने फरमाया भी कि अगर तुम नबी की मदद नहीं करोगे, अल्लाह तो अपने नबी की मदद करेगा, आखिरी नबी है, आपका दीन तो गालिब होके रहेगा। लेकिन नबी ने अबू बकर को कैसा सिला दिया? फरमाया, मैंने हर शख्स की खिदमत का दुनिया में बदला दे दिया है सिवाय अबू बकर। ये मुबालगा है, वरना ऐसा कैसे हो सकता है? नबी की बरकत से अबू बकर को ईमान मिला, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम ने सिखाया है। फिर फरमाया, लौ कुंतु मुत्तखिदन खलीलन लत्तखलतु अबा बकरिन खलीला, अगर मैं किसी को जिगरी दोस्त बनाता तो अबू बकर को बनाता। खलील का मतलब बहुत ही, फरमाया मेरा खलील अल्लाह के सिवा कोई, खलील बनाने की इजाजत होती अबू बकर को बनाता। कितना अप्रिशिएट किया आप सल्लल्लाहु अलैहि वसल्लम ने। हजरत मुआज़ इब्ने जबल, उन्होंने नबी की खिदमत की, नबी का साथ दिया जंगों में, कैसा सिला नबी ने दिया? आप सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया, इन्नी उहिब्बुका फिल्लाह, ए मुआज़ मैं तुझसे अल्लाह के लिए मोहब्बत करता हूं। जिससे आपको मोहब्बत होना, सहाबा को पैगंबर से किस कदर मोहब्बत थी, पैगंबर की जबान से जब ये लफ्ज निकला होगा तो सहाबी की क्या कैफियत हुई होगी, आप सोचो। जब उन्होंने ये सुना ना तो रोने लगे। तो क्या ये नबी अप्रिशिएट कर रहे हैं, हौसला अफजाई कर रहे हैं? हजरत खालिद इब्ने वलीद रजी अल्लाह तआला ने जब जंग जितवाई है तो आपने क्या फरमाया, सैफुम मिन सुयूफिल्लाह, अल्लाह की तलवारों में से एक तलवार। ये नबी की सीरत से हमें पता चलता है कि नबी के साथ किसी ने थोड़ा किया तो नबी ने रिप्लाई में बहुत बढ़ाकर उसका बदला दिया है। तो इसलिए जो खानदानी लोग होते हैं ना, इज्जतदार लोग होते हैं, वो हमेशा सर उठा के जीते हैं, वो किसी की खिदमत के मोहताज नहीं होते, वो ससुराल के जहेज के मोहताज बोलते क्यों नहीं भाई, नहीं होते। वो नहीं कहते हमें ये चाहिए, सोफा चाहिए, बेड चाहिए, अलमारी चाहिए, ना हमें कुछ नहीं चाहिए, हम इज्जतदार लोग हैं भाई, हम खर्चा खुद उठाते हैं। लेकिन अब ऐसा नहीं हो, लोग क्या करते हैं जहेज के खिलाफ बयान सुन सुन के ना, ये भी मार्केट में इस तरह के लोग आ रहे हैं जहेज के खिलाफ बयान सुन सुन के, हमें कुछ नहीं चाहिए, हमें नहीं चाहिए, हमें ना गाड़ी चाहिए, हमें ना मोटरसाइकिल चाहिए, हमें ना घड़ी चाहिए, हम इज्जतदार लोग हैं, हम ससुराल के टुकड़ों पर पलने वाले लोग नहीं है। ठीक है जी, आपकी शादी हो गई, ससुर साहब ने लाके कोई घड़ी गिफ्ट कर दी, हमें नहीं चाहिए, हम इज्जतदार लोग हैं। अब ये क्या हो रही है भाई? भाई आपको नहीं चाहिए ना, अब बगैर चाहत की एक चीज मिल रही है, आप ले जाना, अब आपका बहुत बड़ा एहसान है। ये नहीं बोले सस्ती वाली लाके पकड़ा दी आपने मुझे, ठीक है हजरत, ये बड़ी खिदमत आपकी, अल्लाह आपको जजाए खैर दे, हम तो बहुत शुक्रिया आपका। तो उसमें उसको अप्रिशिएट करना चाहिए, क्योंकि उसके सामने कहना कि हमें नहीं चाहिए, ये फिर इस्तिगना नहीं है, बल्कि ये क्या है, तकब्बुर। समझते हो कि नहीं समझते? तो बड़ा जब कोई चीज दे तो आप सीने से लगाएं उसको, उसको कहें कि भाई बहुत बड़ी चीज मिल गई यार, आपके अब्बा आपकी अम्मा आपको कुछ गिफ्ट दे। हजरत मौलाना शरफ अली थानवी रहिमहुल्लाह ताला की जौजा ने उनके लिए बड़ी मेहनत से उचकन बनाई। उचकन पता है किसे कहते हैं? पहले जमाने में होती थी, उचकन ही है ना, कुछ और मेरी इतनी देर में तो लुगत और चेंज हो जाएगी मेरे भाई। तो हैं अचकन, कुछ अचकन कहते हैं, कुछ वो नहीं होती एक वो पूरा चोगा सा पहना जाता। अब मौलाना थानवी रहमतुल्लाह का मिजाज नहीं था ऐसी चीजें पहनने का। और उनके घर वालों ने इतनी मोहब्बत से इतनी मेहनत करके बनाई तो वही पहन के निकल गए घर से बाहर। लोगों ने कहा ये आप क्या पहना है, उन्होंने कहा यार इतनी मोहब्बत से उसने बनाई है। अब मैं ये नहीं कह रहा आपकी बेगम कुछ भी आड़ा तिरछा पहना दे, आप दस्तरखान पहना दिया आप मोहब्बत से बाहर निकल आए तो लेकिन कोई भी आपके साथ थोड़ी सी भी खिदमत करे तो जवाब में उसको दुआ देनी चाहिए, उसको बहुत ज्यादा अप्रिशिएट करना चाहिए, लेकिन मोहताज किसी का इंसान बन के ना रहे। एक तरफ लोग बहुत ज्यादा टेंशन में बच्चों को मारना पीटना हर वक्त बुरा भला कहना या घर में ऐसा हर वक्त माहौल बना के रखना, और एक तरफ गोरा है उसने टेंशन फ्री बना दिया। ये दोनों चीजें फितरत से क्या है, बगावत। इस्लाम है वकैदा अली का जालना कुम उम्मतं वसता। इस्लाम ने कहा ना ना ना, सारी ख्वाहिशात तुम्हें नहीं पूरी करने दूंगा मैं, बहुत सारी जगहों पे तुम्हें अपनी ख्वाहिश को कुचलना पड़ेगा, तुम्हारी वो लग्जरी लाइफ हो ही नहीं सकती जो गैर मुस्लिम की होती है। शराब पीने का दिल चाहेगा ना, पाबंदी है। बूढ़े माँ बाप की बात मैं कर रहा था, वो डांटते हैं डपटते हैं, आपने बर्दाश्त करना है। इससे सबसे बड़ा फायदा पता है क्या होगा, जब आप अपने बच्चों के सामने अपने बूढ़े बाप की बर्दाश्त करोगे तो समझ लो आपका बुढ़ापा अब जन्नत नहीं आई मेरा ख्याल है। आपका बुढ़ापा क्या है, जन्नत। आपका बच्चा सीखेगा भाई हमारी परंपरा है कि बड़ों के सामने आवाज, देखो मैं एक घंटा तकरीर करूं ना कि बाप के सामने मत चीखो, बाप की खिदमत करो, खुदा की कसम इसका 1% शायद असर हो जाए। लेकिन मेरा बाप जिंदा हो और मैं औलाद के सामने उनकी खिदमत कर रहा हूं और बाप की मार बर्दाश्त कर रहा हूं, वो मुझ पे हाथ उठा रहा है मगर मैं उसके सामने आवाज ऊंची, मार खा के भी मैं मुस्कुरा रहा हूं, ये 6-6 घंटे 10-10 घंटे के बयानात और किताबें एक तरफ, इससे आपका बच्चे को जो मोटिवेशन मिलेगी ना वो समझ जाएगा भाई हमारे यहां होता ही यही है कि बाप के सामने आवाज नहीं बुलंद की जाती, उसको राइट है कि वो मारे, वो हाथ उठाए, उसको यह हक दिया है खुदा ने। अब तक हमारा कल्चर बचा हुआ क्यों था, बापों के सामने माओं के सामने चीखते नहीं थे, क्यों बचा हुआ था, इसलिए कि देखते आ रहे बाप। अब सेटअप खत्म हो गया, तो शादियां देर से हो रही हैं, बच्चे पैदा ही ऐसी उम्र में होता है कि आपके बाप का इंतकाल हो चुका होता है, ये भी एक बड़ा नुकसान है। पहले लोग बच्चों को बच्चे देखते थे हमारे अब्बा अपने अब्बा की ऐसी खिदमत कर रहे हैं, हमने ऐसे खानदान देखे हैं कि दादा बैठा हुआ है ना मजाल है कोई मुंह से आवाज भी निकाल ले, वो पता चलता था वाकई दादा है। अब दादा एक लकब रह गया, महल्ले का दादा आ रहा है, जो सच्ची मुच्ची का दादा है घर में उसकी कोई 2 टके की वैल्यू नहीं है, वो बेचारा खांसने के लिए है बस, उसकी खांसी से भी तकलीफ होती है, जरासीम फैला रहा है घर में बैठ के वो। तो इसी तरह मेरे भाई जो औरत शोहर के सामने आवाज पस रखती है उसकी बेटियां भी क्या करती हैं, तभी कहीं के रिश्ता लेने के लिए जाया करो ना तो ये देखा करो मेरी सास का मेरे ससुर के साथ एटीट्यूड कैसा है, ये बहुत इंपॉर्टेंट बात है। अगर वो सास अपने शोहर की गीबतें कर रही है और वो अब मेरे मियां ऐसा है तो बेवकूफ है, मुझसे पूछो कहां शादी करनी है कहां नहीं करनी, इनको क्या पता बेचारों को, और वो चीखना चिल्लाना चल रहा है तो समझ लो कि 90% चांस है कि आपकी बेगम भी आपको तबीयत से एक लगाया आपने तो आगे से क्या कितने लगाएगी, वो 4 लगेंगे रख के, ये होता है मार्केट में चलता ही। तो ये तो माहौल है भाई नबी सल्लल्लाहु अलैहि वसल्लम के। देखो मैं जब नया नया दीन के इल्म की तरफ आया ना तो मुझे बहुत ज्यादा इश्काल होते थे कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने हर चीज जबान से बता के लिखवा के चले क्यों नहीं गए, आप बता देते दे पड़ोसियों के ये हकूक हैं, घर वालों के ये हकूक हैं, फलानों के ये हकूक हैं, ये हकूक हैं, पूरी जिंदगी एक मुरतब करके चले जाते। ना ना ना, फिका जो मुरतब हुआ है ना पैगंबर की सीरत से हुआ है, पैगंबर से अमल करवाया गया है, क्योंकि नबी का काम सिर्फ मसला बताना नहीं है, मसले पे शरीयत पे लोगों को चलाना है, चलाने के लिए जरूरी है कि सहाबा आपको खुद चलता हुआ देखें उस पे। तभी तो अल्लाह ने फरिश्ते को नबी बना के नहीं भेजा, फरिश्ता अगर नबी बन के आता ना तो पता है क्या कहता, जब रमजान का चांद नजर आए तो रोजा रख लेना और जब ईद का चांद नजर आए तो रोजे छोड़ देना, बस भाई हम कहते हैं ना ये इसको तो ना रमजान इसकी सेहत तो कोई फर्क पड़ता है ना चवाल, लेकिन सहाबा देख रहे हैं यार नबी सल्लल्लाहु अलैहि वसल्लम कैसे रोजे पे रोजे रख रहे हैं। तो जब तक इंसान का अमल सामने नहीं होता मोटिवेशन नहीं मिलती है। देखो मैं एक और मिसाल देता हूं, सुलह हुदैबिया के मौके पे मुशरिकीन मक्का ने सहाबा को उमरा करने से रोक दिया, अब उमरे का एहराम बांधा हुआ है सबने, आपको मसला पता होना चाहिए कि जब हम उमरे का एहराम पहन लेते हैं, लब्बैक अल्लाहुम्म लब्बैक कह देते हैं, तो जब तक तवाफ और सई ना कर लें वो एहराम उतारने की इजाजत बोलो नहीं है। बिल्कुल ऐसे जैसे तकबीर तहरीमा के लिए नीयत बांध ली ना, तो जब तक दो रकतें पढ़ के सलाम नहीं फेरोगे आपको नीयत तोड़ने की इजाजत नहीं है, गुनाह है नीयत तोड़ना। तो ऐसे ही एहराम जब एक दफा बांध लिया जाए ना, तो जब तक उमरा ना हो जाए आप उस एहराम को नहीं खोल सकते। तो सहाबा एहराम में बैठे हुए हैं, मुशरिकीन ने आपको मना कर दिया, मुआहदा किया कि भाई अगले साल आना आप उमरा करने के, इस साल नहीं कर सकते आप। तो अब सहाबा परेशान, पहले मौत पे बैत कर चुके हैं 1400 सहाबा कि हम लड़ेंगे इनसे, तो मौत पे बैत भी ऐसे जज्बात बने हुए हैं भाई हमने तो इनसे लड़ना है, मौत पे बैत करके तैयार बैठे हुए लड़ाई के लिए। अब शर्तें सारी काफिरों की मान रहे हैं और फिर मजीद शर्त ये कि उमरा के बगैर एहराम भी खोल दो आप, यानी सर मुंडा लो पहले ही और एहराम खोल के दम दो। ये तो और उनपे शाक गुजरा कि भाई ये तो जिल्लत दर जिल्लत दर जिल्लत है, हम कैसे मुशरिकीन के कहने पर हम उमरा छोड़ दें और सर मुंडा के एहराम खोल दें, ये तो बड़ा मसला है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा से फरमाया भाई सर मुंडाओ और एहराम खोल दो, कोई भी नहीं खोल रहा, ठीक है भाई हम कैसे कर लें कैसे कर लें। सब डर रहे हैं कि भाई हम ये तो उमरे का एहराम बांधा हुआ है, हम दबाव में आके कैसे कर लें भाई। तो आप सल्लल्लाहु अलैहि वसल्लम परेशान हो गए कि भाई मैं सबको कह रहा हूं कि सर मुंडा लो और एहराम खोल दो, लेकिन कोई भी नहीं कर रहा ये काम। आप कह सकते हैं भाई सहाबा नबी की नाफरमानी कैसे कर रहे हैं। देखिए नबी की हुक्म की दो हैसियतें होती है, बार दफा आप सल्लल्लाहु अलैहि वसल्लम कोई हुक्म दे रहे होते हैं, सहाबा ये समझते हैं शायद ये कोई सियासी हुक्म है, यानी हमारी आसानी के लिए दिया जा रहा है, ये कोई वाजिबी हुक्म नहीं है, हमारी आसानी के लिए, अजीमत इसी में है कि उमरा किया जाए। होता है ना बार दफा आप किसी को इजाजत देते हैं, चल भाई छुट्टी कर ले तू, आज तू छुट्टी कर ले, वो टीचर चाहता है कि सबक हो लेकिन कहता है कर ले छुट्टी, तो तालिबे कहते हैं नहीं सर हम पढ़ेंगे, ऐसे वैसे मार्केट में है नहीं लेकिन एक मिसाल दे रहा हूं मैं तो, और इतने अच्छे टीचर भी नहीं है कि आपका छुट्टी करने और क्या नहीं पढ़ो, वो भी कहता है जा कराची में तो एक बूंद बरसने से पहले ही एक महीने के स्कूल की छुट्टियां हो जाती हैं, अभी दो चार बूंदे और पड़ गई तो छह महीने की छुट्टी। खैर तो नबी सल्लल्लाहु अलैहि वसल्लम को फिर हजरत सफिया ने मशवरा दिया, आपकी जौजा ने फरमाया या रसूल अल्लाह आप इन लोगों को ऑर्डर ना करें, आप सर मुंडा लें एहराम खोल लें बस। तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने क्या किया, सर मुंडाया एहराम खोल लिया अपना, जैसे ही नबी ने किया सब ने सर मुंडा के क्या कर लिया। इससे पता चलता है नबी की भी स्पीच असर नहीं कर रही है, आप परेशान हो गए भाई ये मान क्यों नहीं रहे मेरी बात, लेकिन जैसे ही अमल किया है ना एक दफा भी, और मशवरा किसने आपकी जौजा ने दिया कि हजरत सफिया ने कि आप ना बोलें लोगों को, आप सिर्फ ये काम कर लें, आप सर मुंडा लें अपना और आप एहराम खोल दें, जैसे ही किया सबने फौरन। तो इससे साफ पता चलता है भाई आप एक एक दो दो घंटे की तकरीरें करते रहें असर नहीं होता, आप अपने घर का माहौल बनाना चाहते हो ना, खुद क्या बन जाओ इंसान के बच्चे बन जाओ, सही है ना, माहौल आहिस्ता आहिस्ता सेटिंग पे आना शुरू हो जाएगा। अपने बड़ों की खिदमत करके दिखाओ, अपने बड़ों को रिस्पेक्ट दो, अपने बड़ों का एहतराम करो। आज हो क्या रहा है, माएं अपने बच्चों के सामने ना बच्चों के चाचू की गीबतें कर रही होती हैं, तुम्हारा तो चाचू ऐसा है, तुम्हारा तो बाप ऐसा है, तुम्हारे बाप से। एक साहब मुझे कहने लगे 40 साल हो गए मेरी अपनी बेगम की खिदमत करते हुए, बेगम बच्चों के सामने कह रही थी तेरे बाप ने हमें दिया किया है, अच्छा बस खत्म, तुम्हारे बाप ने जो है ना क्या हमें कुछ भी नहीं। तो मैंने कहा फिर आप क्या जवाब देते हैं, कह रहे मैं कहता हूं मैं माजरत चाहता हूं बेगम ने आपकी सही खिदमत, क्योंकि अगर वो बच्चों के सामने कह देना कि ये गलत कह रही है तो एक जंग छिड़ जाएगी, क्या हो जाएगा, बच्चे देखेंगे अम्मा अब्बा हमारे दोनों क्या हैं फाइटर हैं। तो वो साहब कहते हैं मैं फाइट से बचने के लिए क्या कहता हूं कि एक्सक्यूज करता हूं, मैंने 40 साल आपकी खिदमत जैसी खिदमत करनी चाहिए थी काइंडली वो मैं वो खिदमत नहीं कर सका। तो अब पता नहीं कौन इसमें सही था कौन गलत था, वल्लाह आलम। बहरहाल तो माएं बार दफा ये कर रही होती हैं बच्चों को बाप के बारे में, तुम्हारा बाप ऐसा तुम्हारी, और बाप बार दफा मां के बारे में तुम्हारी मां ऐसी, तो खूब समझ लो ये बच्चा ना बाप का रहेगा और ना मां का रहेगा, माएं समझ रही होती हैं। यार एक और वाक्य मेरे सामने आया है, खून के आंसू रोने का दिल करता है, ऐसे वाकयात भी आते हैं, मां बीमार हुई है ना, अब बच्चा मां की ज्यादा खिदमत कर रहा है तो बाप को गुस्सा आ रहा है, बाप बीमार पड़ा हुआ है बच्चा बाप की बहुत खिदमत कर रहा है तो मां को गुस्सा आ रहा है कि क्यों अब्बा को इतना क्यों फ्री कराया हुआ है, बस اعتدال سے رہو. زیادہ غلام بننے کی کوشش یار تو اپنا بڑھاپا دیکھ لے بھائی. جو بچہ تیرے شوہر کی خدمت کر رہا ہے بیماری میں, جس کو تو کہہ رہی ہے مکھن لگا رہا ہے, چاپلوسی کر رہا ہے, چمچہ بنا ہوا ہے, تو خوش ہونا چاہیے کہ کل وہ تیری بھی کرے گا ایسی خدمت, اس کو اس سے باغی بنا رہی ہیں. کتنا بڑا جرم ہے یار, کیسے بیوقوف لوگ ہیں کہ نہیں ہیں. تو اس لیے صبر کا مطلب کیا ہے, اللہ نے جو کہا نا کہ صبر کرو, صبر ان الانسان خلق ہلوا, انسان جلد باز ہے, اس میں صبر نہیں ہے. تو یہ جو غیر مسلموں میں بے صبری پیدا ہوئی ہے نا, خودکشیاں, وجہ اس کی ہے کہ ان کی زندگی میں پابندیاں ختم. جب پابندیاں ختم تو یہ ان میں صبر کا مادہ ہی ختم ہو جاتا ہے. ذرا سی ٹینشن آئی, اور ٹینشن ان کی ریلیشن خراب والی ٹینشن ہوتی ہے, سب مادہ پرس بن گئے ہیں. ذرا سا پیسہ گیا تو سب کچھ گیا. یار بچہ 18 سال کا ہوتا ہے تو باپ کہتا ہے کہ کرایہ دے میرے گھر میں رہنے کا, سمجھ رہے. بچہ 18 سال کا ہوا نا تو باپ کہتا ہے تیرے باپ کا گھر نہیں ہے, ٹھیک ہے, کیا دے گا, کرایہ دے گا. اتنی مادہ پرستی جس سوسائٹی میں آ گئی ہو تو خودکشیاں نہیں ہوں گی کیا وہاں پہ, ریلیشن صرف کتے سے اور پیسے سے بس. تو میرے بھائی اپنے سسٹم کو بچاؤ. اللہ نے ہمیں بہت ساری پابندیاں لگائی ہیں, بہت ساری ٹینشنیں دی ہیں, نظر کی حفاظت کی ٹینشن, باپ اور ماں کی برداشت کرنے کی ٹینشن, بیوی کی کڑوی کسیلی برداشت کرنے کی ٹینشن, عورت کو حکم دیا شوہر الٹا سیدھا ہے, کوئی بات نہیں بھائی, میاں ہے نا, سرپرست ہے, تھوڑا سا برداشت کر لو. غلط کیا اس نے تھپڑ لگا کے, لیکن لگا دیا تو آگے سے رپلائے مت کرو ورنہ تمہارا ہی نقصان ہوگا اس میں. تو یہ جو پھر رمضان کے روزوں کی ٹینشن, شراب سے بچنے کی ٹینشن, یہ بہت ساری ٹینشنیں کیا کرتی ہیں, ہمارا جو امیون سسٹم ہے اس کو کیا کر دیتی ہیں, بوسٹ. پھر کبھی زندگی میں کوئی ٹینشن آئی تو اتنی ساری ٹینشنیں جھیلی بھی ہوتی ہیں کہ یہ ٹینشن ہمیں ہلکی لگتی ہے. بالکل وہ ایک جو بدماش تھا نا سعودیہ کے جیل سے چھوٹ کر آیا, مجھے اپنا واقعہ بتا رہا تھا, انڈیا میں بڑی بدماشیاں اس نے کی ہیں. کہہ رہے میں نے انڈیا میں اتنی جیلوں میں مار کھائی ہے کہ ایک دفعہ سعودی عرب میں پکڑا گیا تھا تو جب وہ مجھے مار رہے تھے تو مجھے ایسے لگ رہا تھا گدگدیاں ہو رہی ہیں مجھے. میں نے اس کو پوچھا نا یار تجھے اتنا مارا تو انہیں راز اگلا کیوں نہیں. وہ اپنی کمپنی کو بدنام نہیں کرنا, وہ یہ نہیں بتا رہا تھا میں فلاں کمپنی کا آدمی ہوں, کمپنی سے وفا کی اس نے. دیکھو اس نے کہا کہ اگر میں نے بتا دیا نا فلاں کمپنی کا ہوں تو کمپنی کا تو قصور تھا نہیں, لیکن کمپنی بدنام ہوتی اس کا کاروبار بیٹھ جاتا. کہتے میں نے کہا میں کمپنی کا ملازم ہوں, مار کھاؤں گا کمپنی کو بدنام نہیں کروں گا, جو میری غلطی ہے میری ہے, میں کمپنی پہ کیوں ڈالوں. اتنی مار کھائی لیکن منہ سے اگلا نہیں. میں نے کہا کیسے برداشت کر رہے ہیں, ہم آدھی ہیں. لیکن اس کا فائدہ کیا ہوا برداشت کا, کمپنی کے اونر کو جب پتا چلا نا یار اس نے اتنی مار کھائی ہماری کمپنی کو بدنام نہیں کیا, انہوں نے کمپنی نے اس کو پارٹنر بنا دیا اپنا. اب وہ ارب پتی ہے, وہ کروڑ پتی ہے وہ آدمی. سمجھتے نہیں ہو میرا خیال ہے بات. تو یہ جو میرے بھائی اسلام کی پابندیاں ہیں یہ آپ کو کیا کر دیتی ہیں, اسٹرانگ کر دیتی ہیں, مضبوط بنا دیتی ہیں, غموں کو جھیلنا آپ کے لیے آسان. اس لیے انسان کے بچے بن کے جو شریعت کی پابندیاں ہیں اس کو فالو کرو. وقت چونکہ پورا ہو گیا ہے, مجھے اندازہ ہی نہیں تھا کہ اتنی جلدی وقت پورا ہو جائے گا. تو نماز کے بعد انشاءاللہ سوال جواب کا سیشن ہوگا, جو بیٹھنا چاہیں بیٹھ سکتے ہیں, جانا چاہیں جا سکتے. میرے اپنے کاروبار, ابے اتنے لمبے لمبے خط نہ بھیجا کرو میرے بھائی, یہاں لوگ بیٹھے ہوئے ہوتے ہیں, سوال میں ہی آدھا ٹائم گزر جائے گا. اب پڑھ لوں, اب لوگ ناراض تو نہیں ہوں گے. بسم اللہ الرحمن الرحیم. میرے اپنے کاروباری دوست میرے ساتھی, بہت لمبا سوال ہے, نہیں پڑھا جا رہا. میں امریکہ میں تھا, ایسی میرے پاس سوال آئے, میں نے پوری تجویز کے ساتھ پڑھا نا. انہوں نے کہا نہیں ویسے ہی پڑھیں جیسے انڈا موڑے پہ پڑھتے ہیں آپ. لوگوں کو اس کی عادت ہو گئی ہے. یہ سوال دفتر میں جمع کرا دیں, ریٹرن میں اس کا جواب لکھ دیں گے. مفتی صاحب میری امی کا انتقال 23 اگست 2004 کو ہوا, دعا کروا. دل سے دعا ہے جی اللہ تعالیٰ آپ کی والدہ کی مغفرت فرمائے اور آپ سب کو صبر جمیل کی توفیق عطا فرمائے. میری امی کا انتقال جمعے کے دن ہوا اور امی نے دو مرتبہ کلمہ بھی پڑھا تھا وفات ہونے سے پہلے, اس کی کیا فضیلت ہے؟ من کان آخر کلامہ لا الہ الا اللہ دخل الجنہ. نبی صلی اللہ علیہ وسلم نے فرمایا جس کا آخری کلام لا الہ الا اللہ تھا وہ جنت میں داخل ہوگا. لیکن بہرحال علماء نے اس حدیث کی تشریح میں لکھا ہے کہ اس سے وہ مراد ہے جو کبیرہ گناہوں سے بچتا ہو. تو اس طرح کی حدیثوں کا یہ مطلب ہوتا ہے. لیکن بہرحال حدیث کے ظاہری الفاظ یہی ہیں, اللہ کی رحمت سے امید لگائی جا سکتی ہے کہ شاید اللہ تعالیٰ, کیونکہ یہ بھی توفیق بھی ملنا بڑی بات ہے. موت کے وقت جو ہے نا اچھی حالت میں موت ہونا یہ اللہ کی بہت بڑی نعمت ہے. اس سے پناہ مانگا کرو کہ فلم دیکھتے ہوئے یا کوئی الٹا کام کرتے ہوئے موت آ جائے, اس سے پناہ مانگا کرو اللہ تعالیٰ کی.
उल्टे काम पे आप लोग बहुत हंस रहे हो, तो जो है पना मांगा करो अल्लाह ताला की।
तो कोई अच्छी अच्छे काम पे नमाज पढ़ते हुए, रोजा रखते हुए, अम्मा के पांव दबाते हुए मौत आए ना अब्बा अम्मा के, तो ये अच्छी मौत। मुफ्ती साहब ये हो गया मेरे भाई वफात। अच्छा, मैं अपनी वालदा से बहुत अटैच था। मेरी अम्मी कैंसर की मरीजा थी, मैं इनकी तमाम देखभाल करता था, कोई नहीं था। मुझे इनके आखिरी लम्हात याद आ रहे हैं। तो ये वालदेन का टॉपिक ऐसा है ना कि ये मेरे सामने छेड़ा ही नहीं करो, समझ रहे हो। तो देखो, ये अब मौत तो हो गई, लेकिन आपके लिए भी अच्छी मौत है कि आपने वालदा की खिदमत की आखिरी उम्र में। तो जब वालदा की खिदमत की तो मरना तो था ही ना, तो कितनी अच्छी मौत हो गई कि आपको खिदमत की तौफीक मिल गई। खुदा ना ख्वास्ता कोई झगड़ा हो जाता, कोई ऊंच नीच हो जाती, वो नाराज चली जाती, आप सारी जिंदगी एक गम रहता। तो जो काम हो जाए ना उस पर फिर नहीं गम करना चाहिए। उसमें शरीयत ने कहा है कि जो हुआ बेहतर हुआ, तो बचाने की पूरी कोशिश करनी चाहिए। लेकिन मौत हो गई तो अब उस पर सब्र करो, बोले यार चलो खिदमत का मौका तो मिल गया ना। हम इस्लाम में गम मनाना, सोच सोच के गमगीन होना, इसकी कोई फजीलत नहीं है। इस्लाम में यह कि खुश रहना सीखो। हाँ, अल्लाह की तरफ से कोई गम आ रहा है तो एक अलग बात है। तो इस्लाम आपको गमजदा देखना पसंद नहीं करता, इस्लाम आपको खुश रहना। इस्लाम कहता है बस एक गम होना चाहिए, वो क्या है? आखिरत का। इसकी शरीयत में फजीलत है, बाकी अपनी जिंदगी वो गम लेस बनाओ। आज एक बंदा आया, जैसे बात खवातीन आती है ना, शोहर बहुत टेंशन दे रहा होता है, मैं उनको कहता हूँ शोहर लेस हो जाओ फौरन, टेंशन लेने का नहीं। मैंने कहा शादी सुकून के लिए की थी ना, जब सुकून ही नहीं मिल रहा तो मियां लेस, उसके तलाक मांगो, उससे कोई भी तरीका इख्तियार करो जान छुड़ाने का। तो क्योंकि भाई अपने सुकून के लिए की है ना, टेंशनों के लिए थोड़ी। हाँ, थोड़ी बहुत टेंशन तो हर घर में होती है। इसी तरह एक बंदा आया, वही चमाट वाला ना, एक चमाट लगाया तो बीवी ने चार चमाट लगा दिए। तो और पता नहीं क्या क्या हो रहा है। आप लोग कभी मेरे साथ खुशबू लगा के आओ, कभी बैठो। अब जाहिर है लोगों के रास पास होते हैं, इसलिए मैं ये बातें करता नहीं, और मेरा मकसद किसी का मजाक उड़ाना नहीं होता। सबके साथ ऐसा हो सकता है, लेकिन मैं सिर्फ बता रहा हूं कि सोसाइटी मार्केट में हो, व्हाट्स गोइंग ऑन मार्केट में हो क्या रहा है। तो ऐसे मौके पे फिर मैं लोगों को डिवोर्स का मशवरा दे रहा होता हूँ कि भाई जब इतनी नौबत है तो फारिश करो मेरे भाई। तो सबर का फायदा नहीं है ऐसे मौके पे, क्योंकि शादी सुकून के लिए की जाती है। थोड़ी बहुत टेंशनें हर घर में होती हैं, लेकिन टेंशनों की भी एक लिमिट होती है। कुछ भी नहीं सुन रही है, अपने आप को मातहती नहीं समझ रही है, तुम्हें उसने खानसामा बनाया हुआ है। उसको समझाने की एक लिमिट होती है, 6 महीने अम्मा के घर बिठा दो, शायद कुछ दिन के बाद हिदायत मिल जाए। फिर भी नहीं मिल रही तो भाई तमीज से अलग इख्तियार करो। तो वजह उसकी है कि अल्लाह ने हमें गमजदा रहने के लिए पैदा बोलो नहीं किया। गम एक ही होना चाहिए, वो कौन सा है? आखिरत। तो खुश रहना चाहिए इंसान को। अल्लाह को खुश लोग क्या है पसंद है? नबी हजरत अबू हुरैरा ने फरमाया कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने जब भी मुझे देखा है, जिंदगी में कभी ऐसा नहीं हो कि आपने मुझे देखा और मुस्कुराए ना हो। हालांकि नबी का गम सबसे बड़ा गम था ना, उम्मत की फिक्र थी, लेकिन अपने साथियों के साथ एटीट्यूड क्या था आपका? जब भी देखते मुस्कुरा। और हम लोग क्या है? जब भी देखो ऐसा लगता है कोई नया टेंशन चल रही है इसके साथ। नई टेंशन चल रही, खुश रहना सीखना चाहिए, समझ रहे हो? मुस्कुराते चेहरे से मिला करो, टेंशन फ्री। अमेरिका में $10 की एक छोले की प्लेट मिलती है सुबह नाश्ते में ना, पराठे के साथ, जो लोकल होटल, जो पाकिस्तानी के होटल। $10 का मतलब पता है क्या? 2,750। महंगाई वहां है मेरे भाई, यहां नहीं है। यहां तो छोले की प्लेट फ्री में आ रही होती है, पराठा खरीदो बाद दफा वैसे ही फ्री में डाल के दे देता है। आप डॉलर पे तरस रहे हो तो वहां खर्चा भी तो डॉलर में ही हो रहा है, समझ रहे हो? तो इसलिए पाकिस्तानी करेंसी में अगर कमा रहे हो तो खा भी किसमें रहे हो? इसमें। वहां जाओगे तो डॉलर में कमाओगे तो खाओगी भी किसमें? मैं जापान में जो फास्ट ट्रेन में बैठा हूं ना, मैं ये जू आप करो एंजॉय, उसका टिकट पता है कितने का था? जब मुझे पता चला मेरे होश उड़ गए। मैंने कहा टांगा गधा ट्रक्शा सही है मेरे भाई, ये बस ठिकाने के हैं। लोगों की जायदादें बिक जाती हैं उन ट्रेनों में, बहुत लग्जरी लोगों का काम है वो, बस वो ड्राइवर ही बैठे उसमें। तो बहुत महंगाई है, तो आप बहुत मजे में हो। और वहां टैक्स इतना है, आपकी अगर 40 लाख तनख्वाह है ना, 1 करोड़ आपकी अगर तनख्वाह, एक मिसाल दे रहा हूं ताकि कैलकुलेशन आसान हो, तो 43 लाख रुपए टैक्स में देने हैं आपने। यहां इतना टैक्स थोड़ी है। फिर लोग इस पर खुश होते हैं, हम टैक्स दे रहे हैं लेकिन इलाज हमारा फ्री में है, बच्चों की तालीम हमारी फ्री में। फ्री में कहां है? 40 लाख 43% तनख्वाह काट ली तुमसे उन्होंने,
अब तुम्हें फ्री में थोड़ी दे रहे हैं। आपकी गवर्नमेंट यहाँ जितनी मर्जी करप्ट है, मैं कोई ये नहीं कह रहा बहुत नेक गवर्नमेंट, जैसी मर्जी है, इतना टैक्स नहीं है मेरे भाई, तनख्वाह पूरी आ रही है आपके पास, तो उसमें आप अपने बच्चों की फीस भर लेते हो, वो इतनी नहीं होती, 43% नहीं होती, वो समझते हो आपके सारे खर्चे निकल रहे होते हैं, नहीं आ रही मेरा ख्याल है बात। और फिर ज़कातें भी लोग दे रहे होते, थोड़े से घुन्ने बन जाओ अगला पूरी जायदाद निकाल के दे देता है, यहाँ थोड़ा सा घुन्ना बनना आना चाहिए, बस यहाँ प्रैक्टिस करो थोड़ी। तो इसलिए इतना टेंशन वाला बात नहीं, हम क्यों वहां जाके फौरन वापस आते हैं, मजा हमें कहाँ आता है, बहुत अच्छे कंट्री है, अमेरिका बहुत अच्छा है, जापान बहुत अच्छा है, मजा हमें कराची में ही आता है। और ये जो मैंने अभी बयान में कहा ना कि खामोश, बिल्कुल खामोश, ये चार दिन खामोशी अच्छी लगती है, उसके बाद काटने लगती है। यहां रिलेशन है, आबादी है, एक बंदा पंजाब वाला मिलेगा, एक पश्तो वाला मिलेगा, एक बलोची मिलेगा, एक फलाना, एक मैकेनिक मिलेगा, एक फलाना मिलेगा, एक डॉक्टर मिलेगा, एक साइंटिस्ट मिलेगा, एक सियासतदान मिलेगा, हर आदमी होटल में बैठ के ऐसे लगेगा यहां सारे ही पहुंचे हुए लोग हैं, गपशप का माहौल है, ये सब कुछ वहां पर नहीं है। खामोशी खामोशी खामोशी, अबे चार दिन तक खामोशी अच्छी लगती है, उसके बाद मैंने कहा यार कोई थड़े नहीं है यहां पे, कोई थड़े हो यहां पे, कोई बैठे हुए हो, कोई बैठक हो, कोई गपशप हो ना, खत्म। तो एक रिश्तेदारों में होती है वो भी रिश्ते भी क्या हो रहे हैं, खत्म होते जा रहे हैं, वो भी शॉर्ट होते जा रहे हैं। तो बस हर आदमी इंडिविजुअली लाइफ गुजार रहा है, तो ऐसे थोड़ी, तो ऐसे तो जिंदगी का सुकून थोड़ी मिलेगा। बहुत सी चीजें हमारे यहाँ पॉजिटिव है मेरे भाई, बस दुआ करो हमारे यहाँ सफाई हो जाए और लॉ कुछ कानून मजबूत हो जाए, तो हम उनसे अब बहुत आगे हैं। ये दो ही चीजें नहीं है, और ये दो ही इन्होंने बेड़ा गर्क किया है हमारा, लेकिन जब तो बेड़ा गवर्नमेंट ने गर्क किया हुआ है ना, हम तो खुश रहने पर अल्लाह ने हमें पाबंदी नहीं लगाई, तो आप उसी को एंजॉय करो। देखो अब कराची में बरसाती खड्डे कितने हो गए ना बारिश होते ही। अच्छा क्लाइमेट ऐसा चेंज हुआ है कि बारिश भी अजीब किस्म की हो रही है, उधर आ रहा है कि जी समुद्री तूफान आ रहा है, और वाकई आया हुआ भी होगा, उसके पड़ोस वाले इलाके में नलके में भी पानी नहीं होगा। वो कह रहे हम तो समझ रहे थे पूरा तूफान आ रहा है, पानी पानी हो रही थे, नलके में भी पानी नहीं है। अजीब कराची का वो, यानी बारिश ऐसे हो रही है, अंडा मोड़ पे हो रही है, कलंदरी चौक पे नहीं हो रही, अजीब ही सेटअप चल रहा है। तो इंजॉय करो इसको, तो वो देखो कितने खड्डे है ना, वो टिकटॉकर ने कैसा इंजॉय किया कराची में बारिश में, जो खड्डे इतने बार बार पे आपको छलांगे मार के, तो वो उसने ओलंपिक की तैयारी कर रहे हैं ना घर में, लंबी लंबी छलांगे मार रहे हैं। माँ ने पूछा ओलंपिक की, कह रहे बाद में पता चला ये कराची के खड्डों को क्रॉस करने की ट्रेनिंग ले रहा है। मैंने कहा चलो इतनी टेंशन में इसने, तो इसलिए जिस हद तक मुमकिन है खुश रहने की कोशिश किया करो। अल्लाह को गमजदा लोग पसंद नहीं है, हर वक्त दुखड़े, ये हो रहा है, फलाना हो रहा है, ढिमकाना हो रहा है, और अल्लाह को खुश लोग पसंद है। हाँ दुख सिर्फ एक होना चाहिए, वो क्या है भाई, आखिरत में पता नहीं क्या बनेगा, इसके अलावा अल्लाह नहीं चाहते कोई दुख हो आपको। दूसरी बात ये कि घरों के झगड़ों को भी बढ़ाया मत करो, घरों के झगड़ों को। हमारे एक दोस्त थे सफर में, उनका अपनी बीवी से फड्डा हो गया, फोन पे तबीयत से चल रही है ना, तेरी ऐसी कितनी ऐसी, वो उधर से उसको जवाब आ रहा है, तबीयत से फड्डा हुआ उनका, और अपने दोस्तों को भी बता रहे हैं मेरी बेगम ने ये, जाहिर है सबके सामने हो रहा है तो पता चलेगा ना दोस्तों को कि यार क्या हो गया, अबे यार मेरा तेरी भाभी ने दिमाग खराब करके रखा हुआ है यार ये ऐसे ना। आधे घंटे के बाद नॉर्मल बैठे हुए, चाय चल रही है, गपशप चल रही है घर में, बेगम और बेगम वो मैं आ रहा हूं परसों, वो दोस्त ने पूछा अबे आधे घंटे पहले तो ऐसा लग रहा था कि तलाक हो जाएगी तुम दोनों में, अभी थोड़ी देर में ऐसा लग रहा है कि कोई मसला ही नहीं है। तो उसने कहा यार मेरी आदत है 15-20 मिनट के बाद फड्डे को मैं भूल जाता हूं। फिनिश। वाकई ये जिन लोगों की आदत हो ना वही खुश रह सकते हैं इस जमाने, और जो नाक पे मक्खी बिठा के रखते हैं ना और दिल में लेके बैठ गए इसने ये क्यों बोला था, अबे भाई जो बोला था बोल दिया, खत्म कर, जब सुना दिया उसने भी सुना दी, इसने भी सुना दी, खत्म, किस्सा खत्म, चलो भाई दोबारा से जैसे इंजॉय करो लाइफ। और लोग कहते हैं भी तंबी तो हुई नहीं, ना ना ना, जब ये फड्डा होता है ना अगले को खुद थोड़ी सी तंबी हो जाती है, आइंदा वो बोलने से पहले उसको भी पता है आपको भी पता है कि मैं ये बोलूंगा उसकी दुख की रख पे पांव रख दूंगा मैं, वो ये बोलेगी तो मेरे खोपड़ी घूमेगी, तो दोनों थोड़ा थोड़ा एक दूसरे की खोपड़ी का एहतराम आहिस्ता आहिस्ता शुरू कर देते हैं। खुद ही शादीशुदा आदमी की जिंदगी एक मैनेजमेंट खुद ब खुद आ जाती है। तो अगर आप जो दिल में लेके बैठ गए, इसने मेरे को ये बोला था, उसने यूं कर दिया था, उसने, यार तुम्हें एक वाकया सुनाता हूं इससे, बस फिर मैं बस आप लोग से दो चार सवाल लेके बयान खत्म करता हूं, इससे बड़ा क्या یعنی ایک طرح سے ظلم ہوگا کہ سیدہ عائشہ رضی اللہ تعالی عنہا پر جب تہمت لگی ہے نا, منافقین نے جھوٹی تہمت لگائی, اس میں حضرت مستح رضی اللہ تعالی عنہ جو صحابی رسول ہیں وہ بھی اس پروپیگنڈے کا شکار ہو گئے تھے, وہ بھی منافقین کی باتوں میں آ گئے اور انہوں نے بھی حضرت عائشہ کے بارے میں یہ منافقین سے سن کے الفاظ کہے. حضرت عائشہ بیٹی کس کی ہیں؟ ابو بکر کی. آپ بتاؤ غیرت مند آدمی کو کتنا غصہ آئے گا نا. حضرت ابو بکر حضرت مستاق کے ساتھ مالی تعاون بہت زیادہ کیا کرتے تھے کیونکہ رشتے دار بھی تھے غریب بھی تھے. جب حضرت ابو بکر کو پتا چلا نا میری بیٹی کے بارے میں انہوں نے یہ الفاظ کہے ہیں, تو حضرت ابو بکر نے قسم اٹھائی کہ آج کے بعد ایک روپیہ نہیں دوں گا, یعنی میں خرچ کر رہا ہوں ان پہ اور میری بیٹی پہ یہ بھی تہمت میں شریک ہو گئے. بعد میں جب قرآن کی آیتیں نازل ہوئیں, حضرت مستح نے توبہ کی اور بہت گڑ گڑائے اللہ کے سامنے توبہ کی, لیکن ابو بکر رضی اللہ تعالیٰ عنہ قسم اٹھا چکے تھے ان پہ میں خرچ نہیں کروں گا, میں نہیں خرچ کروں گا ان کے اوپر. لہذا انہوں نے کہ بھائی ٹھیک ہے آپ نے توبہ کر لی لیکن یہ ہلکا جرم تو نہیں ہے نا, کتنی بڑی شخصیت بھائی, سیدہ عائشہ نبی کی زوجہ بھی ہیں اور ابو بکر کی بیٹی بھی ہیں, تو نبی نے بھی معاف کر دیا ان کو. کتنا بڑا ظرف یار, بھائی جب گڑ گڑا لیے توبہ کر لیے تو معاف کر دیا, کیونکہ نبی کے سامنے بڑا ویژن ہے نا. جو چھوٹے یعنی گھروں میں چھوٹے چھوٹے جھگڑوں کو لے کے لمبے چلتے ہیں نا, وہ دنیا میں کوئی بڑا کام نہیں کر سکتے, وہ بس انہی میں الجھ کے رہ جاتے ہیں. تو نبی صلی اللہ علیہ وسلم نے تو معاف کیا ہی, ابو بکر نے معاف نہیں کیا. انہوں نے کہا ٹھیک ہے میں کوئی انتقام نہیں لے رہا لیکن جیسے میں پہلے خرچ کرتا تھا نہیں کروں گا خرچ. سورہ نور کی آیتیں نازل ہوئیں, وَلَا يَأْتَلِ أُولُو الْفَضْلِ مِنْكُمْ وَالسَّعَةِ أَن يُؤْتُوا أُولِي الْقُرْبَى وَالْيَتَامَى وَالْمَسَاكِينَ. فرمایا اللہ تعالیٰ نے کہ تم میں جو قرابت دار ہیں تو جن لوگوں نے ان پہ خرچ نہ کرنے کی قسم اٹھائی ہوئی ہے وہ اپنی قسموں کو توڑ دیں. أَلَا تُحِبُّونَ أَن يَغْفِرَ اللَّهُ لَكُمْ, کیا تم چاہتے نہیں ہو کہ اللہ تمہاری غلطیوں کو بھی معاف کرے؟ یعنی تم یہ چاہتے ہو نا کہ اللہ تمہاری غلطیوں کو بھی معاف کرے. یہ کس کو تنبیہ ہو رہی تھی؟ ابو بکر کو. اللہ نے نام نہیں لیا. اللہ میاں بھی کیسی دیکھو نصیحتیں کرتے ہیں نا, عزت کا خیال کر کے جنرلی بتا رہے ہوتے ہیں کہ کوئی کسی رشتہ دار پہ خرچ کرتا تھا اور قسم اٹھا لی ہے کہ نہیں کروں گا تو وہ قسم توڑ دے اور خرچ کرنا شروع کر دے, معاف کر دے. ولیعفو ولیصفحو, چشم پوشی سے کام لے, درگزر کرے. الا تحبون ان یغفر اللہ لکم, کیا تم نہیں چاہتے کہ اللہ بھی تمہاری غلطیوں کو معاف کرے؟ جب یہ آیت نازل ہوئی ہے ابو بکر نے کہا کیوں نہیں ہے, اللہ میں چاہتا ہوں تو میری غلطیاں معاف کر, یعنی اگر میں ان کو معاف کروں گا تو کل تو قیامت میں میری غلطیاں بھی معاف کرے گا, تو کیوں نہیں معاف کروں گا میں؟ کتنی بڑی غلطی کو معاف بھی کیا اور دوبارہ حضرت مستح کو پر صدقہ کرنا شروع کر دی. تو جو آدمی معاف نہیں کرتا نا, بغض رکھتا ہے, وہ ڈپریشن اور ٹینشن میں رہتا ہے, اور جو دماغ کو صاف اور پاک کر کے سوتا ہے کہ یار جو تھا قصہ ختم, تو وہ ڈپریشن سے آزاد ہوتا ہے. تو ہم لوگ جھگڑوں کو لے کے بیٹھے رہتے ہیں بیٹھے رہتے ہیں بیٹھے رہتے ہیں, اتنے لمبے لمبے کس نے میرے کو یہ بولا تھا, اس نے میرے کو یہ بولا تھا, اس نے مجھے یوں کیا تھا. ابے چھوڑ دے یار, اپنے آپ کو بھی ریلیکس کر, دوسرے کو بھی ٹینشن سے باہر نکال. تو اس لیے میرے بھائی خوش رہنا سیکھو, اور جس آدمی کے دل میں کینہ ہو بغض ہو چیزوں کو لے کے بیٹھتا ہو وہ کبھی بھی خوش نہیں رہتا, چلتا کڑتا ہی رہتا ہے, منفی باتیں ہی کرتا رہتا ہے. تو دل کو صاف رکھنا چاہیے انسان کو تاکہ آگے چلے, پھر وہ آگے کے کام کر سکے, انہی میں الجھ کے رہ جائے گا نا. ایک کسٹمر نے یوں کر دیا تھا تو اس کو سنا دی, وہ کسٹمر ہی مارکیٹ سے شارٹ ہو گیا, کاروبار اپنا ٹھپ ہو گیا. تو کوئی سوال کسی نے پوچھنا ہے تو بھائی پوچھ لے, پھر ختم کرتے ہیں. اللہ یہ جو میں نے اپنا قصہ سنایا تھا نا اپنے والد صاحب کا, اس پہ لوگوں نے بڑے کلپ چلائے, امریکہ تک میں پھیل گیا. نہیں میں نے کہا تھا میرے والد صاحب سے تھوڑی میں نے اونچی آواز میں بات کی, آج کے بیان سے متعلق ہے یہ. میں نے بتایا تھا نا میری ایک دفعہ والد صاحب سے اونچی آواز میں بات ہوئی تو میں نے سوتے ہوئے والد صاحب کو اٹھا کے معافی مانگی. یہ کلپ بڑا وائرل ہوا, اچھا ہے. اس میں ایک بات میں بتانا بھول گیا تھا, جب کلپ وائرل ہو ہی گیا, ایک منٹ بیٹا, یہ عمل میں نے اپنے بڑے بھائی کو دیکھا تھا یہ کرتے ہوئے. میرے بڑے بھائی کے ساتھ اس طرح والد صاحب نے ایک دفعہ ہاتھ بات اٹھایا تھا ان کے اوپر, تو شاید ان کی زبان اڑ گئی تھی. تو میں نے اپنے بڑے بھائی کو دیکھا کہ انہوں نے جا کے والد صاحب سے معافی مانگی. تو یہ میں بتا رہا تھا نا کہ جو چیز دیکھتا ہے انسان وہ سیکھتا ہے. تو مجھے اپنے بڑے بھائی کا یہ عمل میرے دماغ میں इंस्टॉल हो गया था कि यार अगर बड़ों से कभी ऐसा हो भी जाए तो माफी मांगी जाती है। तो इसलिए मैं कहता हूं कि अपने माँ बाप की खिदमत अपने बच्चों के सामने कर लो, ताकि तुम्हारे बच्चों को पता चले कि उन्होंने भी तुम्हें बुढ़ापे में संभालना है। समझते हो कि नहीं समझते? अपनी माँ की खिदमत अपने बच्चों के सामने कर लो, ताकि बच्चों को पता चले कि जो तुम्हारी बेटियां उनको पता चले कि भाई हमने भी अपनी माँ को बुढ़ापे में संभालना है। चलो भाई डबल।
अस्सलाम वालेकुम।
वालेकुम सलाम।
मुफ्ती साहब, हम आपसे बहुत मोहब्बत करते हैं।
सुभान अल्लाह।
मुफ्ती साहब, मेरा सवाल ये है कि इंजीनियर मिर्जा आपके खिलाफ फेसबुक पे यूट्यूब पे बातें करता रहता है, हमसे बिल्कुल बर्दाश्त नहीं होता है। हम आपसे बहुत मोहब्बत करते हैं और इसको कोई ऐसे कोई बात समझाओ, इसको कोई ऐसे पैगाम दो ताकि वो ऐसे आपके खिलाफ बात नहीं करे, हमारे से बिल्कुल बर्दाश्त नहीं होता।
देखो, ये जो इंजीनियर की बात है ना, ये मेरे खिलाफ, मैं तो एक शख्सियत हूँ, हमारे खिलाफ तो बहुत से लोग बोलते हैं, और तो बोले कोई वो भी नहीं है, हम कोई दूध से धुले हुए नहीं है। लेकिन बात उलमा की है, हमारी नहीं है। बात यह कि उलमा के खिलाफ जहन साजी हो रही है, लोग उलमा से कट गए ना तो बंद गली में आके खड़े हो जाएंगे, कहीं के भी नहीं रहेंगे। तो
जी साहब, मेरा सवाल ये था कि बाइक वाले से हेल्प जो मांगते हैं, तो ये भी सवाल में आता है?
बिल्कुल आता है सवाल में। बाइक वाले से क्यों हेल्प मांग रहे हो? रक्षे चल रहे हैं, टैक्सियां चल रही हैं, चिंचियां बाइकियां भी है। या तो इतने गरीब हो कि बटवा छिन गया, रोड पे खड़े हुए हो, ना चिंची के पैसे हैं, ना रक्षे के पैसे हैं, ना बस का किराया है, मजबूर हो गए, इतना लंबा पैदल चल के भी नहीं जा सकते, फिर बाइक वाले को बोल दो यार मुझे थोड़ा वहां तक छोड़ दो। जब तक जेब में पैसे हो रक्षे के चिंची के, किसी से लिफ्ट नहीं लिया करो, गैर अखलाकी हरकत है ये। और एक अहम बात चल पड़ी है, जब सफर पे जा रहे हो ना, अपना सामान दूसरे को ना पहनाया करो कि मैं दो बैग ले आया हूं, एक आप पकड़ लें। वजह उसकी ये है कि बहुत से लोग सफर में ज्यादा सामान उठाने के कायल नहीं होते, वो सफर में अपने ऊपर टेंशन बर्दाश्त कर लेते हैं लेकिन हल्का बैग लेके जाते हैं। दूसरा क्या करता है कि मेरे पास दुगना बैग है तो चलो भाई, वो हल्का लाया इसलिए कि ताकि उसको बैग ना उठाना पड़े, आप उसको पहना रहे हो अपना बैग। अब वो तो लेगा मुरव्वत में, वो मना नहीं करेगा, लेकिन आपका बल्कि अखलाकियात का तकाजा ये होता है कि वो कहे कि ये बैग मुझे दे दें। आपने ये करना है कि जी मेरा सामान मैं खुद ही उठाऊंगा, नहीं देना उसको अपना बैग। तो जितना बैग उठाने की आप में ताकत हो ना, सफर में उतने ही बैग लेके चला करो। बाज लोग क्या करते हैं, चार बैग उठा लिए तो कोई बात नहीं, सफर में साथी जिनके पास कम बैग होंगे वो खुद ही अखलाक और मुरव्वत में हमारा बैग भी उठा लेंगे। बहुत बेशर्मी की बात है, बदतमीजी की बात। इसी तरह अपने बूढ़े माँ बाप को हज पे भेज देते हैं कि हाजी लोग खुद ही संभाल लेंगे, वो हाजी तो मजबूरी में संभालता है, लेकिन यार बुरी हरकत है ये। अपने माँ बाप को खुद ही संभालो आप, अगर नहीं ले जा सकते तो मत हज कराओ उनको आप। मैंने देखा ये, बूढ़ी अम्मा को भेज दी, आप सारे हाजी बेचारे उनकी माँ को संभाल रहे हैं, यार इस बिचारी का क्या होगा, नहीं संभाले तो जमीर मलामत करता है। तो भाई अपनी टेंशन क्यों दूसरे को पहनाते हो आप, ये बेशर्मी की बातें। सामान लोग पकड़ा देते हैं ऐसे कि ना आप लेके चले, अब उसमें चर्च तो नहीं रखी हुई, आदमी को वसवसे आना शुरू होते हैं मैं चौड़े में आ जाऊंगा, मना करो तो बद अखलाकी समझी जाती है कि यार वो अगला बोलेगा यार देखो मुफ्ती साहब हैं और बैग नहीं उठा रहे, हमारा रिलेशन है। भाई आप कितने ऐसे केसेस हुए हैं, एक वसवसा तो आ जाता है ना दिल में, तो ऐसा क्यों किसी को टेंशन में डाल रहे हो। मैं कभी भी अल्हम्दुलिल्लाह इतना सामान लेके चलता ही नहीं हूं, मुझे पता होता है मेरे बंदा मेरे साथ जा रहा है खाली भी होगा ना, मैं नहीं कभी इतना सामान लेके जाता कि मैं मुझे उसको सामान पकड़ाना पड़े। हाँ वो खिदमत में जबरदस्ती ले ले तो एक अलग बात है, लेकिन हम इतने लंबे लंबे मेरे सफर होते हैं, मेरा बैग उठा के देखोगे ना आपको लगेगा सिर्फ बैग ही का वजन है अंदर खाली होता है। समझ रहे हो कि नहीं समझ रहे? बिल्कुल ऐसे हवा ही बस शो मारने के लिए बैग है, वरना बहुत दफा तो मैं ऐसे ही जा रहा होता हूँ। मैं जब अमेरिका गया था ना तो एक थैले में दो कपड़े डाले और तो शुक्र है घर वालों ने मुझे रोक लिया कि नहीं ये बैग है और ऐसे है। मेरे वालिद साहब हज करके आए थे एक थैले में, मेरे वालिद साहब हज करके कैसे आए थे, और हज भी उस जमाने में 40 दिन से कम का नहीं होता था। एक थैला था वालिद साहब, उस वक्त की ब्रीफकेस वगैरह का भी ज्यादा रिवाज नहीं था, एक थैला था उसमें दो जोड़े डाले वही उठा के निकल लिए, उसी को दो धो के पहनते रहे, वापसी पे वही थैला लेके आए हैं तो बोल्टन मार्केट चले गए खरीदारी के लिए, शायद घर में कुछ लेने के लिए ना कि चलो बोल्टन से खरीद लेता हूँ वहां से ही खरीदा होगा। तो किसी ने देख लिया तो कहा कि हाफिज साहब आप, हाफिज साहब कहते थे मेरे वाले साहब, हाफिज साहब आप बहुत दिनों से गायब थे, कहां थे? उन्होंने कहा मैं हज करने गया हुआ था। पहले हज ऐसे नहीं होता था, हज करने जा रहे हैं सारे रो रो के रुखसत, सब गिला सुना माफ। अब तो हज आसान हो गया ना, पहले ऐसे नहीं था, हाजी साहब जा रहे हैं और एयरपोर्ट पे पब्लिक और जनाब कहा सुना सब माफ, लाइटें लगा के फिर जब आ रहे हैं इस्तकबाल के लिए लोग खड़े हुए रो रहे हैं, हार फूल पहना रहे हैं, हमारे अब्बा ऐसे माशाल्लाह सादा तबीयत के थे, ना जाने का किसी को बताया ना आने का किसी को, ऐसे पतली गली से गए हज करके, पतली गली से हल्के रहो, ये मैं शो मारने के लिए नहीं बता रहा, ना दूसरे को टेंशन दो और ना खुद टेंशन दो, हंसी खुशी जिंदगी गुजारो।
मुफ्ती साहब सवाल ये है कि ना इस्लाम अखलाकियात की तालीम देता है, तो ऐसी कौन सी इम्तियाजी तालीमात है जो हमें दूसरे मजाहब से अलग करती है, या वो लोग जो मजहब को नहीं मानते तो उनके नजदीक भी अखलाकियात वही है जो इस्लाम के नजदीक?
देखो कुछ चीजें तो उनके नजदीक और मुसलमानों के नजदीक एक ही है, मुस्कुरा के बात करना हदीस में आता है सदका है, तो गोरा भी मुस्कुरा के बात करता है इस्लाम में, तो ये इस्लाम की तालीमात गोरे भी, यानी वो कौन सी चीजें, इनका सवाल ये कि जो इस्लाम को दूसरों से मुमताज करती हैं। भाई इस्लाम को दूसरों से मुमताज जो चीज करती है, नंबर एक इस्लाम में रिश्तों की अहमियत है, पहले है, गोरों में ये नहीं है। तो अल्लाह ने कहा कि नहीं, माँ बाप के साथ एटीट्यूड तुम्हारा बहुत ज्यादा अच्छा होना चाहिए दूसरों की निस्बत, फिर नामहरम से तुम्हें फ्री होने की इजाजत नहीं है। तो ये बहुत सारी बाउंड्री है, फिर सदका खैरात गोरा इसका कायल नहीं है, जबकि अल्लाह ने ये भी ऑर्डर दिया कि तुम्हारी बहन को अगर माली जरूरत है तुम्हें खर्च करना पड़ेगा, गोरा थोड़ी इसका कायल है कि तुम्हें खर्च करना पड़ेगा। तो अखलाकियात में सदका खैरात भी आते हैं, तो बहुत डिटेल है इसके। तो
सलामुअलैकुम। मुफ्ती साहब मैं लियाली से आया हूँ,
सुभान अल्लाह,
और तारीफ पर सुभान साहब की जामा यासीन मस्जिद
जी।
तो मेरी सवाल नहीं गुजारिश है कि आप भी कभी लियारी में जामा यासीन मस्जिद आए, आप अमेरिका लंदन ना, वो जरा फॉलोअर हूँ यूट्यूब पे आपका, अमेरिका का व्लॉग सब देखता हूँ, गुजारिश है कि एक मरतबा यासीन मस्जिद।
मैं तीन मरतबा लियारी जा चुका हूँ। अच्छा लोग मुझे भी तंज कर रहे हैं, मुझसे सब अमीर मुल्कों में जा रहे हैं, गरीब में नहीं जा रहे।
लियारी भी आ जाए किस,
मैं गरीब मुल्कों में भी बहुत गया हूँ मेरे भाई, और ब्लैक ब्लैक लोग हैं सारे वहां पे, तो सारे मुल्कों में जाते हैं, ऐसा नहीं है कोई अमीर है। और दूसरी बात यह कि मेरी जो एंजॉयमेंट की चीज है उसका अमीर और गरीब मुल्क से ताल्लुक, मैं जंगलों में जाता हूँ, जंगल तो गरीब मुल्कों के ज्यादा अच्छे होते हैं, समझ रहे हो, उसमें जंगल पना ज्यादा होता है। अमीरों के तो जंगल भी ऐसा लगता है कि अब बड़े तमीज से दरख्तों को लाइन लगा के, वो नेचुरल पना आता ही नहीं है उसमें। अमेरिका में इतने जंगल हैं, अमेरिका में यार कुछ बड़ी खानदानी चीजें हैं, माननी पड़ेंगी। वो एक 42 जगह पूरे अमेरिका में ऐसी नजर नहीं आई जो मिट्टी हो वहां पे, मिट्टी से मेरी मुराद बगैर घास के और बगैर ग्रीनरी के, ऐसा मैनेज किया उन लोगों ने। यानी जैसे हम बाहर निकलते हैं ना, कहीं घास नजर आएगी, कहीं बगैर घास के खाली मिट्टी वाली जगह, कहीं मिट्टी नहीं है। यानी इतनी सी जगह देखने को हम तरस गए कि कोई थोड़ी सी जगह नजर आए जहां पौधे ना हो, ऐसा। और जंगलों के बीच में रेजिडेंशियल एरियाज हैं, यानी आपका महल्ला खत्म हो रहा है तो जंगल शुरू हो रहा है, इतनी गार्डनिंग है, इतनी ग्रीनरी है वहां पे। तो उन लोगों ने अपने मुल्क पे बड़ी मेहनत की है, हालांकि दरख्त लगाने की हमारी हदीस, हमारे नबी ने ज्यादा फजीलत बयान की है, लेकिन हम क्या कर रहे हैं कि लगाने के बजाय काटने को फोकस कर रहे हैं।
सलाम अलैकुम।
वालेकुम अस्सलाम।
मुफ्ती साहब मेरा सवाल यह था कि अपनी जिंदगी में जो नमाज कजा की है
जी,
इस बारे में क्या वही है, और आइंदा जो इन नमाजों को किस तरह अदा करें?
देखो जिंदगी में ही नमाजें कजा होती है, मौत के बाद थोड़ी कजा होती है। जो भी जिंदगी में नमाजें कजा हो गई हैं, एक नमाज का कजा करना अकबरुल कबायर है, कबीरा नहीं है, अकबरुल कबायर, कबायर में भी सबसे बड़ा गुनाह है, इतना बड़ा जुर्म है नमाज का कजा करना। तो नमाज जिम्मे से साकित नहीं होती। हाँ कोई काफिर मुसलमान हुआ है तो उससे तो नमाज पहले लाजिम ही नहीं थी ना, लिहाजा वो उस दिन से शुरू करेगा। मुसलमान जो था उस पर तो जब से बालिग हुआ है नमाजें उसके जिम्मे लाजिम है, तो वो लौटाना उस पर लाजिम है। लोग कहते हैं कजाए उम्री की दलील क्या है, उनसे पूछा जाए ना होने की क्या दलील है। हदीस में आता है दैनुल्लाह अहक व युक्ज़ा, अल्लाह का कर्ज इस बात के ज्यादा लायक है कि उसको अदा किया जाए, तो उसमें तौबा भी करे और कजा भी पढ़ ले।
वालेकुम अस्सलाम। मेरा ई कॉमर्स का बिजनेस है, तो पाकिस्तान से प्रोडक्ट बाहर भेजते हैं यूएस, यूके, कैनेडा ना, तो अब पाकिस्तान में पेमेंट अवेलेबल नहीं है, पेमेंट प्लेटफॉर्म लाइक पेपॉल स्ट्राइप अवेलेबल नहीं है, तो बाहर हमारा फ्रेंड वगैरह है जिसके डिटेल पे अकाउंट बनाया हुआ है, जिसकी डिटेल पे अकाउंट बनाया हुआ है, तो उससे बनाने से पहले परसेंटेज डिस्कस की कि 15% हम आपको पे करेंगे जो भी अर्निंग होगी उसके अंदर, तो अब जो भी अर्निंग आती है तो उसको 15% पे करते हैं, तो ये सूद में के जुमरे में तो नहीं है?
यानी उसने उसका अकाउंट आप इस्तेमाल कर रहे हैं
जी? बिल्कुल।
उसके अकाउंट में पैसे आते हैं
जी,
और वो अपना अकाउंट इस्तेमाल करने पर आपसे जितनी भी ट्रांजेक्शन होगी उसका 15% लेता है
पर ट्रांजेक्शन।
ये आपने उसको कर्ज दिया है और आप उसको कर्ज देने का ही सूद तो नहीं है? ये
सूद नहीं है,
क्योंकि सूद तो कहते हैं कर्ज दे के नफा हासिल करना
जी।
तो आपने तो उसको उसके अकाउंट में गोया, अगर इसको हम कर्ज भी समझते हैं ना, कर्ज दे के उल्टा उसी को 15% दे रहे हो आप जी। तो ये सूद में नहीं आता। باقی یہ کہ یہ شرن جائز ہے یا نہیں ہے, تو دیکھیں اکاؤنٹ استعمال کرنے کا متعین پیمنٹ ہونی چاہیے. یہ جو پرسنٹیج کے حساب سے کر دیا نا, پرسنٹیج کے حساب سے جب پروفٹ ہوتا ہے, جب ایک کی محنت ہو اور ایک کی انویسٹمنٹ ہو, تو یہ تو مضاربت بھی نہیں ہے اور مشارکت بھی نہیں ہے, یعنی دونوں کی پیمنٹ بھی نہیں ہے کہ اس میں ہم شرکت کوئی کاروبار ہو رہا ہو پیمنٹ ملا کے, نہ مضاربت ہے. تو محض اکاؤنٹ استعمال کرنے کا ایک متعین کرایہ آپ اس کو دے سکتے ہیں. تو اس کو اس طرح سے کہہ کریں کہ بھائی میں آپ کا اکاؤنٹ استعمال کروں گا, اس کا اسپیسیفک میں اتنا رینٹ دیا کروں گا آپ کو.
السلام علیکم.
وعلیکم السلام.
میں اورنگی ٹاؤن سے آپ کا خصوصی بیان سننے اکثر آتا رہتا ہوں. یہاں پہ یوٹیوب پہ بھی آپ کے چینل پہ جو ہے سبسکرائب جو ہے میں آفیشل چینل پہ جو ہے میں ایڈ ہوں. تو مجھ سے پوچھنا یہ تھا نمازوں کا, جسے ابھی ذکر آیا تو مجھے ایک سوال یاد ہے. محمد علی مرزا نے ایک جو ہے تین نمازوں کا جو ہے کہ اسلام میں تین وقت کی نماز ہیں, جبکہ بچپن سے ہم بھی یہی سنتے آئے ہیں کہ پانچ نمازوں کا ہی ذکر ہے اور وقت پہ ادا کرنی ہے. لیکن محمد علی مرزا کی بھی یہی بات تھی, خیر میں اس کو لائک نہیں کرتا لیکن میں جسٹ کوٹ کر رہا ہوں کہ اس نے بھی یہی بات کی. اور جیسے کہ ہم حج میں جو ہے حج میں بھی ہم تین نمازیں پڑھ رہے ہوتے ہیں, تو اس کے بارے میں تھوڑا سا
دیکھیں. اسلام میں پانچ نمازوں کا مطلب ہی پانچ وقتوں پر ہے. ایک وقت میں دو نمازیں ایک ہی کہلاتی ہیں وہ, کیونکہ کوئی ٹینشن تو ہوئی نہیں نا پھر اس میں. تو پانچ نمازوں کا مطلب پانچ. اور حدیث جبرائیل میں بھی ہے کہ نمازوں کے اوقات نبی صلی اللہ علیہ وسلم نے بتائے ہیں, ایک نماز دوسری نماز کے وقت میں داخل نہیں ہو سکتی. حج جو ہے وہ خلاف قیاس ہے. حج کے بہت سارے کام عقل سے اور عام روٹین سے ہٹ کے کرائے جاتے ہیں. ہمیں سلاوا کپڑا پہننے کی اجازت نہیں ہے, ہمیں خوشبو لگانے کی اجازت نہیں ہے, اور بھی بہت سارے کام ایسے ہیں. بال کاٹنے کی اجازت نہیں ہے, حالانکہ ناخن کاٹنے کی اجازت نہیں ہے, حالانکہ عام حالات میں تو ناخن کاٹنے کا حکم ہے. تو حج میں کچھ روٹین سے ہٹ کے کام کرائے جاتے ہیں. عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ کی بخاری مسلم کی صحیح حدیث ہے, عبداللہ بن مسعود جو نبی کے سفر حضر کے ساتھ ہیں فرماتے ہیں اللہ کے نبی نے کبھی بھی دو نمازیں اکٹھی نہیں پڑھی ہیں سوائے حج کے موقع کے. کبھی بھی دو نمازیں اکٹھی نہیں پڑھی ہیں آپ نے. لوگ کہتے ہیں کہ عبداللہ بن مسعود کو پتہ ہی نہیں ہوگا کہ سفر میں ہو سکتا ہے ان کے سامنے نبی نے پڑھی ہوں. نبی نے یعنی جب پڑھی تھی تو اس وقت وہ سفر میں نہ ہو. تو یہ بات بھی غلط ہے. عبداللہ بن مسعود سے صحیح سند سے یہ بات بھی ثابت ہے کہ آپ نے فرمایا کہ نبی نے سفر میں دو نمازیں اکٹھی پڑھی ہیں. ایک طرف ابن مسعود کہہ رہے ہیں کبھی بھی اکٹھی نہیں پڑھی, ایک طرف کہہ رہے ہیں پڑھی ہیں. اس کا مطلب جو پڑھی ہیں اس کا مطلب کچھ اور ہے, اور نہیں پڑھی ہیں اس کا مطلب کچھ اور ہے. جو پڑھی ہیں وہ ایسے پڑھی ہیں کہ ظہر کو مؤخر کیا آخری وقت میں پڑھا, اور عصر کو مقدم کر کے اول وقت میں پڑھا. اس طرح سے پڑھنا ثابت ہے. یہ جو بخاری مسلم کی حدیث ہے نا, اس میں اب انجینئر نے بہت بڑا بلنڈر کیا. میں آپ کو بتا رہا ہوں نا کہ مجھے وقت ملے دعا کرو. اس کو میں ایسا ایکسپوز کر سکتا ہوں الحمدللہ کہ, لیکن اس کے اسٹوڈنٹ ڈھیڑ بہت ہیں, مسئلہ ان کے ساتھ ہی ہے. اتنے بڑے بڑے بلنڈر یہ آدمی کرتا ہے. اس نے پتہ ہے کیا کیا ہے, دیکھو عبداللہ بن عباس کی حدیث ہے جس میں آتا ہے کہ عبداللہ بن عباس رضی اللہ تعالیٰ عنہ درس دے رہے تھے, نماز کا ٹائم جا رہا تھا, تو کسی نے کہا کہ آپ نماز پڑھائیں, تو عبداللہ بن مسعود نے اس کو ڈانٹا, سوری عبداللہ بن عباس نے, اور عبداللہ بن عباس نے ظہر کو مؤخر کیا اور ظہر اور عصر ملا کے پڑھی ہیں انہوں نے. سمجھ رہے ہیں؟ اب عبداللہ بن عباس کے شاگرد ہیں جابر ابن زید. اچھا احناف بھی اس کے قائل ہیں. عبداللہ بن عباس سے پوچھا گیا تو انہوں نے فرمایا نبی نے اسی طرح دو نمازیں اکٹھی پڑھی ہیں بغیر خوف کے, بغیر بارش کے, بغیر سفر کے, کوئی بھی عذر نہیں تھا, لیکن نبی نے دو نمازیں اس طرح سے اکٹھی پڑھی ہیں, تو میں نے بھی اس طرح پڑھی ہے. اب عبداللہ بن عباس کے شاگرد نے جابر ابن زید ان سے کسی نے پوچھا کہ شاید اس طرح سے پڑھی ہوں کہ ظہر کو مؤخر کیا ہو اور عصر کو مقدم, یعنی دونوں نمازیں پڑھی اپنے ٹائم پر ہیں, لیکن چونکہ درس چل رہا تھا ضرورت تھی, کبھی کبھار ایسا بھی کرنے میں کوئی حرج نہیں ہے, تو اس لیے عبداللہ بن عباس نے ظہر کو آخری وقت میں اور عصر کو اول وقت میں. تو جابر ابن زید کہتے ہیں کہ میرا بھی یہی خیال ہے. اب اس سے احناف کے موقف کی تائید ہو رہی ہے کہ کبھی اگر کوئی عذر ہو تو اول وقت میں پڑھنے کے بجائے آپ ظہر کو آخر وقت میں لے جاؤ اور عصر کو اول وقت میں لے جاؤ. تو یہ احناف کا بھی یہی موقف ہے. اس طرح سے آپ جمع کر سکتے ہیں. انجینئر نے اتنی بڑی خیانت کی ہے. اس نے کہا کہ وہاں کوئی حنفی بیٹھا ہوا تھا اور اس نے یہ تاویل کر دی کہ ظہر کو مؤخر کیا عصر کو مقدم کیا. اور بھائی وہ جابر بن زید وہ عبداللہ بن مسعود کا شاگرد ہے, راوی ہے, وہ بتا رہا ہے. تو میں انجینئر کے اندھے مقلدوں سے پوچھتا ہوں عبداللہ بن عباس کی ایک حدیث کا مطلب وہ ہے جو ان کے شاگرد بتا رہے ہیں, اور ایک مطلب وہ ہے جو جہلم میں پندرہویں صدی کا بندہ بیٹھ کے بتا رہا ہے. تو تمہاری عقل پہ تالے پڑ گئے ہیں, تم ایسے اندھے ہو گئے ہو کہ ان کا شاگرد جو عبداللہ بن عباس کو دیکھ رہا ہے یا دیکھ نہیں رہا ہے ان سے, ابھی مجھے پورے الفاظ یاد نہیں ہے کہ وہ ڈائریکٹ ان سے روایت کر رہا ہے یا ان کا شاگرد کا شاگرد ہے, لیکن وہ اس پہ حنفی شافی کی کوئی چھاپ نہیں لگی ہوئی, وہ بیان کر رہا ہے کہ ایسا ہی ہوا ہوگا کہ ظہر کو مؤخر کیا ہے اور عصر کو مقدم کیا ہے, اس کو یہ کہہ کے اس نے ٹال دیا کہ کوئی حنفی بیٹھا ہوا تھا اس نے یہ تاویل کر لی, اور یہ سارے اندھے بیٹھے ہوئے اور کہہ رہے ہیں ہاں کوئی حنفی بیٹھا ہوا تھا اس نے. عبداللہ بن عباس کا شاگرد جو مطلب بتا رہا ہے وہ مطلب اندھی تقلید ہے, اور انجینئر جو مطلب اپنی طرف سے تھوپ رہا ہے کہ ظہر کو قضا کر کے انہوں نے عصر میں پڑھی ہے, اگر اس حدیث کا یہ مطلب بیان کیا جائے نا بغیر عذر بغیر وجہ کے ظہر کو عصر کے وقت پہ پڑھا ہے, تو پھر یہ عصر کی نماز کی جو حفاظت کا قرآن نے حکم دیا, حافظوا علی الصلوات والصلاۃ الوسطی, خصوصاً درمیانی نماز کی حفاظت کرو, اس کا مطلب کیا ہے پھر؟ اور وہ جو حدیث جبریل میں آتا ہے ظہر کا وقت یہاں سے یہاں تک عصر کا وقت یہاں, یہ اس کا مطلب کیا ہے؟ بغیر کسی وجہ کے بھی یہ جائز ہے, تو نمازوں کی حفاظت کے بارے میں جو قرآن کی اتنی آیتیں ہیں کہ والذین هم علی صلواتهم یحافظون, ایمان والے اپنی نمازوں کی حفاظت کرتے ہیں, عبداللہ بن مسعود کہتے ہیں اس کا مطلب ہے ہر نماز اپنے ٹائم پہ پڑھتے ہیں, تو عبداللہ بن عباس اتنی بڑی غلطی کریں گے؟ اور یہی تاویل بڑے بڑے علماء نے کی ہے, اہل حدیث علامہ شوقانی اہل حدیث عالم ہیں, انہوں نے یہی مطلب بیان کیا کہ ظہر کو مقدم کیا تھا اور عصر کو, ظہر کو مؤخر کیا اور عصر کو مقدم کیا, نمازیں اپنے ٹائم پہ ہی پڑھی ہیں. لیکن اس کو احناف سے علماء دیوبند سے بر صغیر کے مولویوں سے اتنی چڑ ہے, بس کچھ بھی اٹھا کے اور نسنڈ مارتا رہے گا. حدیث کے راوی بیان کر رہے ہیں کہ بھائی وہ اس طرح کیا ہوگا تو پی گیا, جابر بن زید کو پی گیا اور بولا کہ کسی حنفی نے یہ تعویل کی ہے بڑی, یعنی حنفی بھی نہیں, اب کہنا تو اس کو جی دل چاہ رہا تھا کہ انڈا موڑ کے کسی مولوی نے یہ تعویل کی ہے. تو لیکن سامنے بیٹھے ہوئے کہہ رہے یار بات جب بھی کرتا ہے ریفرنس سے کرتا ہے, بات جب بھی کرتا ہے, ابے ریفرنس اتنا بڑے دھاندلیاں ترجمے میں مار رہا ہے, تو بتاتا کیوں نہیں ہے کہ جابر بن زید یہ بتا رہے ہیں کہ ظہر کو مؤخر کیا اور عصر کو مقدم کیا, عبداللہ بن عباس کے شاگرد یہ بتا رہے ہیں کہ قضا نہیں کی ہے انہوں نے نماز. تو یہ کبھی خوشبو لگا کے انشاءاللہ سوچ رہا ہوں یا تو دوبارہ جہلم چلا جاؤں میں.
السلام علیکم
سر, میں انجینئر سے ایک گزارش کرتا ہوں بس, کیونکہ یہ بار بار ٹاپک آتا ہے, مجھے ایک دفعہ اپنے سامنے بیٹھنے دے, میں مناظرہ نہیں کروں گا. میں جیسے آپ نے ہر ایک کو سوال کرنے کی اجازت دی ہے, میں بھی آپ سے ایک طالب علم بن کے آؤں گا اسٹوڈنٹ کی حیثیت سے, بہت ادب سے بہت تمیز سے, کوئی جھگڑا نہیں کوئی پھڈا نہیں, ایسے بیٹھوں گا آپ کی خدمت میں آپ کے چرنوں میں آپ کے پاؤں میں, آپ سے سوال پوچھوں گا آپ نے یہ جو حدیث پڑھی تھی اس دن اس کا جو ترجمہ کیا تھا یہ کون سی کتاب میں لکھا ہوا ہے یہ والا ترجمہ, سمجھ رہے ہیں؟ آپ نے جو یہ کہا تھا کہ کسی نے بھی اس حدیث کو صحیح قرار نہیں دیا, تو یہ آپ کو خواب آیا تھا یا کسی بزرگ نے الہام کوئی الہام ہوا تھا فلاں فلاں نے اس کو صحیح قرار دیا ہے, آپ نے کیسے پھینک دی؟ آپ نے جو اس دن یہ کلپ میں فرمایا تھا کہ یہ علماء دیوبند کا گڑھا ہوا عقیدہ ہے, تو یہ تو ہزاروں سال سے یہ عقیدہ چلا آ رہا ہے, تو گڑھا ہوا تو وہ چیز ہوتی ہے جو ایجاد کی ہو, تو یہ آپ نے کیسے بہت لمبی یعنی بہت تمیز سے نا پھینکنا کا لفظ نہیں استعمال کروں گا, کہ اتنے سوالات ہیں نا بے ہوش نہ ہو جائے نا میرا نام بدل دینا بھاگ جائے گا. وہ پتہ ہے کیا کہتا ہے کلپ بازی کرو, تو کلپ بازی میں پھر یہ ہوتا ہے کہ وہ ایک لمبی بحث چلتی ہے نہ ختم ہونے والی, تو اس کے بہت سارے ابھی دیکھو نا کلپ بازی ہوئی ہے نا عدالتی خلا پہ, میں نے اتنا مدلل ریکارڈ کروایا, مان لیا اس نے کہ سب پی گیا ایسا گھما دیا, اس کے اسٹوڈنٹ بھی کہہ رہے ہاں اس نے تو یہ دعویٰ ہی نہیں کیا, تو اس میں خیانت آسان ہوتی ہے, جب فیس ٹو فیس بیٹھ کے بات ہوتی ہے نا تو پھر بھاگنا بہت مشکل ہوتا ہے. اب یہ عبداللہ بن عباس والی حدیث جو ہے جابر بن زید کہتے ہیں کہ عبداللہ بن عباس وہ کہتے ہیں میرا خیال یہی ہے کہ ظہر کو مقدم کیا تھا عصر کو, ظہر کو مؤخر کیا تھا عصر کو مقدم, فوراً انجینئر نے کیا کہہ دیا کوئی حنفی نے یہ بول دیا ہے. تو میں جب سامنے بیٹھا ہوتا میں کہتا ہے کائنڈلی ایکسکیوز می سر پلیز, ہم اسکول میں تھے نا ایکسکیوز می, ایسے اپنی مس کو جب ہم نے کوئی پوچھنا ہوتا تھا نا نیس, ہم وہ دیکھا 50-50 نیس, میں کہتا سر پلیز, پھر میں کہتا سر یہ حنفی کا الزام غلط ہے اس کے اوپر, یہ عبداللہ بن عباس کا شاگرد ہے یہ, اور نسائی میں تو خود عبداللہ بن عباس سے منقول ہے یہ, لیکن چلو اس میں استراب ہے, اس میں بعض لوگ کہتے ہیں عبداللہ بن عباس کی طرف اس قول کی نسبت درست نہیں ہے, تو ایسے ایسے بلنڈر ہیں. لیکن آپ نے یعنی بالنگ بھی خود ہی بیٹنگ بھی خود ہی اور امپائر بھی خود ہی, ایسے میچ میں جیتنا وہ شیر یاد کر لو بس,
ہم کو دیکھ کے شرما ہو تو شرمانے کی داد بھی دیں. شاعر اپنی محبوبہ سے کہہ رہے تم ہر وقت شرماتی رہتی ہو نا, یہ کوئی شرمانا کوئی یہ اٹریکشن کا ذریعہ نہیں ہے. ہم کو دیکھ کے شرما ہو تو شرمانے کی داد بھی دیں, آئینے میں دیکھ کے خود کو شرمانے سے کیا ہوگا. یعنی تم آئینے میں کھڑے ہو کر اپنے آپ کو دیکھ کے ہی شرماتی رہتی ہو, وہاں تعریف کرنے والا کوئی بھی نہیں ہے. تو اپنے ہی منہ میاں مٹھو بننا بہت آسان ہوتا ہے. کبھی خوشبو لگا کے آپ انڈا موڑاؤ, ہمارے سامنے بیٹھ جاؤ یا ہمیں اپنے سامنے بیٹھنے دو, پھر ہم دیکھیں گے ان تلوں میں تیل کتنا ہے, کتنا علمی کتابی ہے ایک شخص. ایسا ہوتا نہیں ہے, کیا کریں.
وعلیکم السلام. دو سوال ہے, ایک تو یہ کہ صف میں نماز پڑھ, اگر آگے والی صف نہیں بھری ہوئی ہو, دائیں بائیں جگہ رہ گئی ہو, ایک یا دو بندوں کی صحیح, خاص طور پہ ان مساجد میں جہاں پہ صفیں بہت لمبی ہوتی ہیں
جی,
اور اس میں نئی صف میں کھڑے ہو جانے سے کیا نماز بالکل نہیں ہوتی ہے, یا یہ کہ
نماز ہو جاتی ہے مسجد میں جہاں بھی کھڑے ہو کر افتتاح کرو گے نماز ہو جائے گی, لیکن صف میں خلا کا گناہ ملے گا. امام یہاں کھڑا ہوا ہے, آپ ادھر کونے میں بھی افتتاح کر لو گے نا نماز ہو جائے گی, لیکن گناہ ہوگا آپ کو.
اور سب دوسرا سوال یہ ہے کہ جس طرح سے بات کی جاتی ہے کہ ریاست کے ساتھ جو ہے نا وہ ایک تعمیری رویہ ہونا چاہیے, مطلب بغاوت کا یا جھگڑے کا فساد کا نہیں ہونا چاہیے
جی.
البتہ احتجاج کرنے کا حق ہے. تو کل یا پرسوں کی بات ہے, یہ فلسطین کے سلسلے میں اسلام آباد میں ریلی وغیرہ ہو رہی تھی, سینیٹر مشتاق احمد خان وغیرہ ان کی ٹیم تھی پوری, تو جس طرح سے ان کو پولیس کی گاڑیوں میں بھرا گیا ہے, ڈالا گیا ہے گردنوں سے پکڑ پکڑ کے, اور اسی طرح سے ابھی کل یا پرسوں کی بات ہے ایک کراچی یونیورسٹی کے پروفیسر کو اغوا کر لیا گیا ہے. تو اس طرح کے واقعات پہ آپ کے پاس اگر جائز راستہ بھی نہ ہو احتجاج کرنے کا یا ریکارڈ کروانے کا, تو پھر اس صورت میں آدمی کیا کرے؟ خاص طور پہ جامعۃ الرشید کا کیا موقف ہے, جبکہ ان کی طرف سے خاص کی تاکید آتی ہے کہ آپ حمایت کریں اداروں کی. اس طرح کے واقعات پہ جامعہ کا رد عمل کہاں پر آتا ہے اور کس طرح سے آتا ہے اور کس طرح سے آتا ہے؟
دیکھو, اس صورت میں سب سے پہلی بات یہ کہ جب تک دونوں طرف کی بات نہ سن لو کسی ایک کو فیور نہ کرو. جب تک دونوں طرف کی بات نہ سن لو, کسی کو اٹھایا گرفتار کیا ریلی پر, پولیس نے مقابلہ کیا, کیا کیا, آپ جا کے پہلے پولیس سے بھی ملو, یعنی جس نے پولیس کو آرڈر کیا ہے نا اس سے پوچھو آپ نے کیوں کہا ہے. ہو سکتا ہے ان کے پاس کوئی ایسی ویلڈ بات ہو کہ آپ کہو کہ یار یہ بالکل ٹھیک ہے, میں فیور نہیں کر رہا. لیکن جب تک دونوں طرف کی بات سامنے نہ آ جائے نا, اس وقت دیکھو میں اکثر ایسی چیزوں پہ خاموشی اختیار کرتا ہوں. ہمارے ہاں اکثر کیا ہوتا ہے, جو سوشل میڈیا پہ متحرک لوگ ہیں, جب بھی کوئی واقعہ ہو فوراً بیان داغ دیا. میں نہیں بیان داغتا, اس لیے کہ ایک طرف کی خبر آ رہی ہوتی ہے دوسری طرف کی نہیں آتی, یا آتی ہے تو اتھینٹک نہیں ہوتی. تو ہم نے زندگی میں بہت تجربے کیے ہیں, ہم بعض دفعہ پورے کانفیڈینس کے ساتھ کانفیڈینٹلی کسی کو درست سمجھ رہے ہوتے ہیں, جب آپ ڈیپ میں جاؤ گے نا تو وہ غلط نکلے گا. ابھی ریسنٹلی آپ دیکھ لو قادیانیوں کے فیور میں جو سپریم کورٹ نے قانون پاس کیا تھا جس میں قادیانیوں کو تبلیغ کی اجازت دی جا رہی تھی, بہت لوگوں نے مجھے کہا کہ آپ سپریم کورٹ کے جج کے خلاف بیان دو. میں بیان دے دیتا, مجھے پتا تھا کچھ بھی نہیں ہوگا میرے خلاف, یہ نہیں کہ میں بزدلی کا شکار ہو گیا. میں نے کہا یار پہلے جب تک میں لا پڑھوں گا نہیں, لکھا ہوا کیا ہے, پروپیگنڈے کا فوراً شکار نہیں ہونا چاہیے. پہلے تو پڑھو اس لا کو, دیکھو ہے کیا, کیا بھی ہے کہ نہیں کیا, ایسا الفاظ کیا ہیں اس کے, پھر تمیز سے ایک کام کی کوشش کرو, سپریم کورٹ کے جج سے ملنے کی کوشش کرو, یا پیغام پہنچانے کی کوشش کرو, یا اعلیٰ اہلکاروں تک بات پہنچاؤ. ہو سکتا ہے ہمارے احتجاج کے بغیر اور ایک تمیز سے ایک کام ہو جائے. تو ہوا یہ تھا جب سپریم کورٹ کے جج کا یہ فیصلہ آیا, تو آپ کو بتایا جنرل آصف منیر کے ساتھ علماء کی میٹنگ ہوئی ہے نا کچھ دن پہلے, بہت سارے علماء گئے تھے اس میں, تو ہمیں بھی دعوت تھی, ہم بھی گئے. تو وہاں علماء نے یہ مسئلہ جنرل آصف منیر کے سامنے اٹھایا, بریلوی علماء بھی تھے, اہل حدیث بھی تھے, دیوبندی بھی تھے, سب نے اٹھا, شیعہ بھی تھے, یہ مسئلہ اٹھایا کہ سپریم کورٹ نے جنرل آصف منیر نے بلایا اس لیے تھا کہ کوئی کسی کو اعتراض ہے کوئی اشکال ہے تو کرے. تو یہ مسئلہ اٹھایا کہ بھئی یہ سپریم کورٹ نے قادیانیوں کو تبلیغ کی اجازت دے دی ہے. جنرل آصف منیر نے کہا کہ آپ وہ قانون پڑھیں اس میں قادیانیوں کو تبلیغ کی اجازت نہیں دی گئی ہے, پھر بھی پڑھنے کے بعد بھی اگر آپ کو کوئی اعتراض ہے تو ہم اس اعتراض کو دور کریں گے. وزیر اعظم صاحب بھی بیٹھے ہوئے تھے. جب اس قانون کو پڑھا گیا تو ہوا یہ تھا کہ اصل جو قانون تھا نا وہ یہ تھا کہ قادیانی اپنے بچوں کو تعلیم, یعنی تعلیم کا لفظ تھا جو اپنے بچوں کے لیے تھا, لیکن اس قانون میں یہ سقم تھا کہ اس سے قادیانی غلط فائدہ اٹھا سکتے تھے. جج کی نیت تبلیغ کی نہیں تھی کہ قادیانیوں کو تبلیغ کی جائے, لیکن ورڈنگ ایسی تھی کہ اس کے دو مطلب نکلتے تھے,
اور کل فیوچر میں قادیانی اس تعلیم کے لفظ کو جو اپنے بچوں کو جو پڑھا رہے ہیں نا اس کو بنیاد بنا کر وہ تبلیغ بھی کر سکتے تھے. لہذا یہ بات پھر حضرت مفتی تقی عثمانی صاحب کے پاس گئی اور دیگر علماء کے پاس گئی, تو پھر علماء نے یہ احتجاج کیا, کہا کہ بھائی یہ جو لفظ ہے نا, اگرچہ جج کی نیت یہ نہیں تھی کہ تبلیغ کی اجازت دی جا رہی ہے, جج کی نیت ٹھیک تھی لیکن اس الفاظ میں یہ سقم ہے. تو بڑے آرام سے کام ہوا, ہمیں اندازہ ہمیں پتا چلا کہ جج بھی قادیانیوں کے 100% خلاف ہے, جتنے ہم خلاف ہیں نا ہم سے زیادہ وہ سپریم کورٹ کے جج خلاف تھا. اس نے فوراً چینج کر دیا اس کو, ابھی حضرت محی تقی صاحب سے نہیں بات چیت ہوئی ان کی. تو ایک کام آرام سے ہو سکتا ہے, کچھ غلط فہمیاں بھی ہوتی ہیں, ہم کیوں فوراً حکمرانوں کے خلاف, فوج کے خلاف, جج کے خلاف کیوں ایک تماشا کھڑا کر دیں؟ جتنا اختلاف فوج کے خلاف بھی اختلاف رکھو, جتنا ہے اتنا رہنے دو اس کو, ہر چیز میں نہیں ہم نے اگینسٹ جانا ہے. بہت سارے کام بڑے, ایل جی بی ٹی کیو کا جو مسئلہ ہے, یہ بل پاس ہو گیا تھا نا, تو کیا ہوا, علماء اور یوتھ کلب والے بھی اور دوسرے لوگ وکلا سے ملے, اسمبلی میں بات ہوئی, بڑے آرام سے کیا ہو گیا یہ چینج ہو گیا, بہت تمیز سے کیا ہو گیا چینج ہو گیا. اسی طرح دفاع صحابہ کا مسئلہ ہے, وہ تمیز سے کام نہیں ہوا تو وہ رہ گیا. جو ناموس رسالہ ناموس صحابہ کا لا تھا نا, وہ ایسے نہیں ہوا, آرام سے بیٹھ کے نہیں ہوا, وہ جوش و خروش سے ہوا ہے, لہذا وہ رہ گیا. تو اس لیے ایک دم نی جذبات میں آ جانا چاہیے. تو ہمیں جس چیز کا نہ پتا ہو خاموشی ٹھیک ہے, کسی کو نہ مخالفت کرو نہ فیور کرو. پھر گورنمنٹ بہت سے لوگوں کو اٹھا رہی ہوتی ہے, ہم بے گناہ سمجھ رہے ہوتے ہیں, بہت سے بے گناہوں کو بھی اٹھاتی ہے, لیکن بہت سے ایسوں کو اٹھاتی ہے ہم بے گناہ سمجھ رہے ہوتے ہیں, لیکن آپ ان کی ہسٹری میں جاؤ گے تو وہ بے گناہ ہوتے نہیں ہیں, وہ کہیں نہ کہیں کرمنل ایکٹیویٹی میں ہوتے ہیں, ایجنسیوں کے پاس بہت خبریں ہوتی ہیں, لیکن بہرحال ظلم بھی ہوتا ہے. 100% اگر یقینوں کے ظلم ہے پھر یقیناً آواز اٹھانی چاہیے, لیکن 100% ہوتا نہیں ہے. دوسرا, بعض دفعہ گورنمنٹ کے سامنے ایک چیز یہ بھی ہوتی ہے کہ گورنمنٹ کئی محاذوں پہ لڑ نہیں سکتی ہے. آپ کو پتا ہے بلوچستان میں بس روک کے کتنے پنجاب کے لوگوں کو مار دیا, کے پی کے میں دھماکے, بہت ساری جگہوں پہ گورنمنٹ الجھی بھی ہوتی ہے. تو اس میں گورنمنٹ کی یہ رائے ہوتی ہے کہ ہم ایک نئی پھٹیک نہیں پال سکتے, ہم نیا مسئلہ ایشو کھڑا ہوگا نا تو ملک کی سالمت خطرے میں لگ جائے گی. میں گورنمنٹ کو فیور نہیں کر رہا, ہو سکتا ہے گورنمنٹ غلط کر رہی ہو, مسئلہ یہ نہ انہوں نے بنا لیا ہو, لیکن یہ پاسبل تو ہے نا کہ ہو سکتا ہے یہ ہو. تو اس لیے بہت ڈیپ میں جا کے جب تک چاروں طرف سے دلائل کے اچھے تجزیے نہ ہو اس تک خاموشی کیا ہے بہتر ہے. من سمتا نجا, حدیث میں آتا ہے جو خاموش رہ گیا نجات پا جائے گا, جو بولے گا تو پھر اللہ اس سے پوچھے گا کہ کیا دلیل تھی تمہارے پاس. تو سپریم کورٹ کا مسئلہ تھا. اچھا, وہ جو عمران خان کے دور میں ڈیم کے لیے چندہ جمع ہوا ہے, کتنا لوگوں نے ہمیں کہا کہ آپ بھی مفتی صاحب اعلان کریں, پانی پلانے کی اتنی فضیلت ہے, آپ بھی کہیں کہ لوگ چندہ دیں. میں نے کہا نہیں, ٹھیک ہے ہمیں عمران خان پہ اعتماد تھا کہ وہ کرپٹ نہیں ہے, لیکن میں نے کہا میں چندے کا اعلان کروں, کروڑوں اربوں روپے لوگوں کے چندے کے ڈیم کے لیے ہو جائیں, کل عمران خان کی حکومت گئی, ٹھیک ہے نا. دوسری بات یہ کہ عمران خان کے پاس کیا ایسا پیکج ہے, کیا فریم ورک ہے, وہ ہمیں بتائے نا, ہمیں اعتماد ملے, وہ علماء کو جمع کرے, وزیر اعظم صاحب بتائیں کہ بھائی یہ چندہ آئے گا تو پاکستان میں جیسے پہلے چندے ضائع ہوئے ہیں میں اس کی نگرانی کر رہا ہوں, اس کے لیے ہوائی بات نہیں, میں نے یہ ورک کیا ہوا ہے, اس پہ یہ پیپر ورک ہے اور یہ اپلائی جو ہے نا اس کا امپلیمنٹ اس طریقے سے ہوگا, پورا پراپر جب اعتماد ہوگا ہمیں پھر ہم اعلان کریں گے بھائی چندہ دو. تو وہی ہوا, دیکھو اگر میں اعلان کر دیتا تو میرا پروگرام بڑھ جانا تھا. لوگ کہتے ہیں مسلم ہم نے آپ کے منہ پہ جو ہے نا کروڑوں کروڑ روپے دیے, ڈیم کا ایک کیل بھی ٹھکتی بھی ہمیں کبھی نظر نہیں آئی. اب اس میں عمران خان کا قصور تھا یا آرمی چیف کا قصور تھا, وہ ایک الگ بحث ہے, وہ ایک نیا دلدل ہے, لیکن ڈیم بہرحال نہیں بنا اور لوگوں کی رقمیں ضائع ہو گئی. تو اس لیے میں نے خاموش, اچھا میں نے یہ بھی نہیں کہا کہ نہیں دو چندہ, لوگوں نے کہا پھر جب اعتماد نہیں ہے تو آپ اعلان کرو بھائی ڈیم میں چندہ مت دو. میں نے کہا کیوں, ہو سکتا ہے بن جائے بھائی, میں کیوں لوگوں کو خیر کے کام سے جوجنا کر رہے ہیں, اپنی ذمہ داری پہ کرے. تو اس لیے من سمتا نہ جا, بہت ساری چیزیں ایسی ہیں, چپ بیٹھے رہو یہ آپ کے لیے زیادہ بہتر ہے. تو خاموشی اختیار کرو فیور کرنے میں, بہت ڈیپ میں جا کے دیکھو. ہمارے ہاں لوگوں کی فطرت پتہ ہے کہ ہمیشہ طاقتور کے خلاف بولتے ہیں, یہ ٹرینڈ ختم ہونا چاہیے, ہمیشہ طاقتور کے خلاف بولتے ہیں. لوگ سمجھتے ہیں طاقتور ہمیشہ غلط ہوتا ہے. اس کی میں ایک مثال دیتا ہوں, لینڈ کروزر والا جا رہا اور بائک والے کو ٹکر ہو جائے, لوگ بائک والے کو پڑھ کے کبھی کٹ نہیں لگائیں گے, کٹ کس کو لگائیں گے, کیونکہ طاقتور کون ہے, وہ ہے. हालांकि गलती बाइक वाले की भी हो सकती है, ट्रक के नीचे बाइक वाले आते हैं, पिटता कौन है? ट्रक वाला। हालांकि बीसियों दफा हमने देखा है गलती किसकी थी, ट्रक वाला तमीज से चला रहा है, इसको पता नहीं यूं घुस के टायरों के बीच में से निकलने का शौक था, पिटता हमेशा। ये लोगों की नेचर है। वजह उसकी ये कि जब आप ताकतवर के खिलाफ बोलते हो तो लोग बहादुरी का खिताब देते हैं, कमजोर के खिलाफ बोलते हो तो लोग कहते हैं ये ताकतवर का चमचा है। नहीं आ रही मेरा ख्याल है बात? मिसाल के तौर पर अमेरिका में मुझे कोई अच्छी चीज नजर आए ना, जब मैं उन बोलता हूं अमेरिका की ये चीज अच्छी है, लोग कहते हैं देखो ये चमचा चमचागिरी कर रहे। मुझे 5 रुपए भी नहीं मिलते अमेरिकन गवर्नमेंट से। आप कहते हो मुझसे आपको डर है पाबंदी लगा देंगे, लगा दें, मेरा कौन सा वहां बच्चे हैं यार, दो दफा जा चुका हूं, मुझे वो क्या है, जो तबलीग के लिए जा रहे हैं तो हमें क्या लेना देना भाई उससे। लेकिन क्या है कि जब भी आप ताकतवर के हक में बोलोगे लोग आपको बुजदिली का ताना देंगे, चमचागिरी का ताना देंगे, और जब भी कमजोर के खिलाफ बोलोगे तो लोग आपको जालिम कहेंगे। तो आपने ये नहीं देखना कि ताकतवर कौन है, हुकूमत में कौन है, कमजोर कौन है, ना, आपने हमेशा देखना है हक पर कौन है। अगर ट्रक वाले ने बाइक वाले को टक्कर मारी, गलती बाइक वाले की है, तो पिटेगा कौन? बाइक वाला पिटेगा, लैंड क्रूजर वाला नहीं पिटेगा। समझ रहे हो? हमेशा साथ किसका देना है? हक का साथ देना है। अगर हुकूमत सही कर रही है, पब्लिक की तरफ से कोई गलती हो रही है तो हुकूमत को फेवर करना है, हुकूमत गलत कर रही है पब्लिक सही कर रही है तो फेवर किसको देना है? पब्लिक को फेवर देना है, तो हक का साथ देना है। लेकिन हमारे यहां ये नहीं है, हमारे यहां हमेशा ताकतवर के खिलाफ बोला जाता है, इसको कमाल समझा जाता है, ये देखा नहीं जाता कि अब हुकूमत किसी को भी पकड़ के अंदर कर देगी, जुल्म ही है भाई। हो सकता है जुल्म ना हो, ये ऐन इंसाफ हो, आपके मुल्क में अमन के लिए हो रहा हो, और ये भी हो सकता है कि जुल्म हो। तो जो है तहकीक के बाद आप बात करो।
मुझे साहब आपका पहले एक बयान में है कि जल्दी शादी करो और किसी वजह से अगर माँ बाप ना माने,
बयान में नहीं बीसियों बयान में, हर बयान में जल्दी शादी करो।
तो आप कह रहे थे कि अगर माँ बाप ना माने तो अपने खर्चे पे करके बता दो कि होगी, कल को अगर अल्लाह के हुक्म से औलाद हो।
देखो इसमें डिटेल है, बाप ना माने तो अपने खर्चे पे करके बता दो कि होगी, इसमें कुछ तफसील है, वो तफसील के बगैर ना ये मसला बयान किया करें।
तो आपने कहा था कल को अगर औलाद हो तो अब्बा को कहना अब्बा देखो मैं भी अब्बा हो गया।
हाँ,
तो इन सब के पीछे जो माँ बाप की एक नाफरमानी का अंसर है, तो आपको क्या लगता है कि ये सही है?
हाँ, माँ बाप की नाफरमानी का अंसर उस सूरत में है कि जब अब्बा करा रहे हो, अब्बा कह रहे हो कि बेटा मैं करा रहा हूँ आपकी, आप कमा भी रहे हो, ठीक है, आप स्टेबल हो गए हो, तो मुझे बताओ कहाँ करनी है। अब्बा अपनी जिम्मेदारी पूरी कर रहे हो, जब आप कमाना भी शुरू कर दिया अब अब्बा के पास रोकने का हक नहीं है। तो अब्बा अगर ये भी नहीं कर रहे फिर आपको शरीयत ने राइट दिया, फिर ये नाफरमानी नहीं है, क्योंकि कुछ बुनियादी हुकूक अल्लाह ने सबको दिए हैं, उसमें औलाद को भी दिए हैं। अब्बा आपको आपकी बुनियादी जरूरत पूरी करने से नहीं रोक सकते। अब अब्बा कहें तुमने खाना ही नहीं खाना है, मैं ही नहीं खाना है, क्यों नहीं खाना अब्बा, बन नहीं खाना है, थोड़ी तात वाजिब है अब्बा, वो रोटी जैसे आपका पेट है अल्लाह ने मुझे भी पेट दिया है। तो शादी जो है ना ये आपकी बॉडी की रिक्वायरमेंट है, लोग इसको नहीं समझते, लोग समझते हैं ये सिर्फ हमारी अखलाकी, अखलाकी नहीं भाई, ये बॉडी की रिक्वायरमेंट है, भूख है, ये तड़पते, जैसे रोटी के बगैर जिस्म तड़पता है ना, ऐसे बेगम के बगैर भी जिस्म तड़पता है इंसान का, तभी फिर वो उल्टी उल्टी हरकतें करना शुरू कर देते हैं। तो अब अब्बा को शरीयत ने ये तो कहा है कि इनकी करा दो कहीं, अगर खास तौर पे अपने खुद खर्चा भी उठा रहा है तो फिर भी नहीं कर रहा, तो फिर ये तो अब्बा ही जिद्दी निकले ना, मुतानित हो गए ना अब्बा, फिर शरीयत आपको कहती है करके बता दो अब्बा, आपके अब्बा ने आपको नहीं, आप मेरे अब्बा बनने से रोका तो आप मुझे किसी और का बाप बनने से कैसे रो सकते हो, रिश्ते में तुम तुम्हारे बाप लगते हैं। चले पुराना डायलॉग है, कुछ पुरानी फिल्मों के डायलॉग मेरे मुंह पे आ जाते हैं, अल्लाह माफ फरमाए, सुने बहुत मशहूर होते हैं हमारे जमाने में ना ये डायलॉग बहुत, एक वो था कितने आदमी थे वो, ये मैं अल्हम्दुलिल्लाह फिल्में नहीं देखता, लेकिन ये पुरानी फिल्मों के ना कुछ डायलॉग है जो बहुत ज्यादा स्कूल के दौर में जबानों पे चढ़े थे, तो उसमें ये भी था कितने आदमी थे वो, तो उसमें किसी ने लतीफा बनाया कि गब्बर सिंह बूढ़ा हो गया, पहले तो था ना जवान जब था, कितने आदमी, उन्होंने कहा 3-10 थे या 3 थे, तो उसने कहा वो 3 और तुम मार खा गए बगैर, तो अब जब बूढ़ा हो गया ना तो बुढ़ापे में आदमी चेंज हो जाता है। अब गब्बर सिंह पूछ रहे कितने आदमी है वो, अब दोबारा लड़ाई के लिए गया ना, उन्होंने कहा 3, कह रहे फिर रहने दे छोड़ पर रहे, तो बुढ़ापे में जो है गब्बर सिंह की भी पन्ने खानी, पहले कह रहे हैं कितने आदमी थे वो, उन्होंने कहा 3 या 10 बोला होगा, फॉर एग्जाम्पल 10 बोला, उसने बोला वो 10 और तुम मार खा गए, शर्म नहीं आती बगैर, तो अब बूढ़ा हो गया तो दोबारा लड़ाई हो रही है तो कितने आदमी है वो, उन्होंने कहा 10, कह रहे रहने दे यार ऐसे ही ठीक है। तो बुढ़ापे में अच्छे अच्छों की भन्ने खानी,
निकल जाती है। क्या पूछ रहे हो भाई? कोई बात नहीं, 10 साल हो चुके थे नानक को कब्र में दफन हुए थे भाई। एक ही मैयत की कब्र में दूसरी मैयत को दफन करना मजबूरी में जायज है, बिला मजबूरी के ये अमल जायज नहीं है, क्योंकि पहली मैयत की बेइकरामी है ना कब्र खोलना। हाँ 10 साल हो चुके हो तो चूंकि वो बिल्कुल मिट्टी हो चुकी होती है मैयत, और उसमें फिर दफन। सऊदी अरब में तो हर 10 साल के बाद जन्नतुल बकी पे बिल्डोजर चलते हैं नया, वो तो पता नहीं एक ही कब्र में कितने लोग दफन हो चुके हैं। अलबत्ता सऊदी अरब में ऐसा बहुत है, बहुत से उलमा की कब्रें खोदी गई है ना, तो वो सही सलाम फिर वहां नहीं दुखदे को दफनाते। हाँ मजबूरी में जायज है, 30 साल हो गए तो उसमें तो नई मैयत को दफना सकते, हाँ बना सकते हैं उसमें, अगर कोई हड्डी वगैरह निकले तो उसको साइड पे रख दिया जाए। हाँ ठीक है जायज है, खोल सकते हैं कब्र को। ठीक है ये तो नहीं, नहीं कोई गुनाह नहीं, अल्लाह आपको इसका अजर देगा। आखिरी सवाल बस
मुफ्ती साहब, सवाल मेरा ये है कि जिस तरह अल्लाह ताला हज़रत आदम अलैहि सलाम की तख्लीक कर रहे थे इंसान की, तो फरिश्तों ने एक एतराज किया था कि जमीन पर जाके लोग फसाद करेंगे, तो फरिश्तों को उस टाइम कैसे पता था कि जाके जमीन में फसाद करेंगे?
भाई का सवाल बस आखिरी सवाल, इसके बाद छुट्टी। के आदम अलैहि सलाम की पैदाइश का जब अल्लाह ने बताया ना कि मैं आदम को पैदा कर रहा हूँ, तो फरिश्तों ने एतराज किया था ये तो जमीन में खून बहाएगा, तो सवाल पैदा होता है फरिश्तों का पहले से रिपोर्ट कैसे हो गई? अभी आदम देखा है नहीं, उन्होंने कह दिया कि ये खून बहाएगा। असल में आदम जैसी मखलूक देख चुके थे वो, जानवर जो है ना ये भी आदम जैसे ही मखलूक है ना, मेडिकली इंसान में और जानवर में कोई फर्क नहीं है, दोनों हयवान है, एक जहीन जानवर है एक बेवकूफ जानवर है। तो वो देख चुके थे कि जमीन पे जो जानवर हैं वो ख्वाहिशात पूरी करने के लिए लड़ते हैं, शेर को जब भूख लगती है ना हिरन की ऐसी की तैसी कर देता है वो, तो उनको ये अंदाजा हुआ कि अब जो मखलूक पैदा हो रही है वो भी मिट्टी से बन रही है, ये जानवर भी मिट्टी से, तो इसमें ख्वाहिशात होंगी, लेकिन ये है जहीन, तो शेर तो जहीन है नहीं, उसको भूख लगती है एक हिरन पकड़ के खा के पेट भर जाएगा भूल जाएगा, उसमें इतनी उसमें अल्लाह ने अकल नहीं रखी है कि वो शेर को यानी हिरन को मारने के लिए बंदूक ईजाद कर ले, फिर उसके गोश्त को डीप फ्रीजर ईजाद कर ले के ताकि यार बार बार शिकार से बेहतर है एक ही दफा में काट के चांपे बना के रख दो अगले टाइम पे, यही उसमें खोपड़ी है नहीं। लेकिन फरिश्तों को पता था ये जो मखलूक पैदा हो रही है जिसके बारे में अल्लाह हमें बता रहा है तो ये यकीनन जहीन है, तभी तो अल्लाह इतनी अहमियत से बता रहा है, तो इसके साथ ख्वाहिशात भी होंगी दिमाग भी होगा, तो फिर ये शेर की तरह शिकार नहीं करेगा, ये एटम बम बनाएगा, ये मिसाइल बना बना के मारेगा एक दूसरे को, ये तोपें फेंकेगा एक दूसरे के ऊपर, ये तबीयत से खून खराबा करेगा। तो अल्लाह तो ऐसी मखलूक क्यों पैदा कर रहा है, हम है ना हमारे हमें ख्वाहिशात नहीं है लिहाजा झगड़ा ही नहीं है हमारा, तो तेरी तस्बीह हम करते हैं अमन व अमान से, अमन शांति मोहब्बत पीस एंड लव के साथ हम रहते हैं, तो पहले हम जानवरों का हाल देख रहे हैं, उन्होंने एक फसाद मचाए हुए, जिन्नात भी थे वो भी फसाद मचा के रखा हुआ था उन्होंने, तो इंसान तो ये इंसान है, इसके पास तो दिमाग है भाई, ये तो 100-100 बंदे मार देगा अपनी ख्वाहिश के लिए, और फिर ये मारने में जहर ईजाद करेगा लड्डू के अंदर जहर रखे, शेर ऐसे थोड़ी करता है कि हिरन को घास दिखा रहा है और उस पर जहर लगाया हुआ है, 20 हिरन आ गए खाने के लिए, 20 के 20 मर गए, जंगलों की नस्ल ही खत्म हो गई, तो बेड़ा ही गरक हो जाता है ना जंगल का, लेकिन शेर को अल्लाह ने इतनी अकल नहीं दी है, तो वो क्या करता है भूख लगती है सोचता रहता है क्या खाऊं, जाके एक हिरन को गिराएगा और खाएगा, जितना खाना होगा खा लेगा बाकी छोड़ देगा अब देखा जाएगा, दिमाग ही नहीं है ना बेचारे के पास, तो हिरनों की नस्लें भी बरकरार रहती हैं, जंगल की जिंदगी भी बरकरार रहती है, एक बैलेंस रहता है, कोई ऐसा नहीं हुआ। इंसान का पता था भाई इसको भूख लगेगी तो ये फ्रिज बना के स्टोर करना शुरू कर देगा, जानवरों की नस्लें खत्म कर, तभी तो कानून बने हैं जंगलों में जानवरों को मत मारो, अमेरिका में हमने हिरन ऐसे खुलेआम घूमते हुए देखे, कोई हिरन को चपेट नहीं मार सकता वहां पे, क्यों भाई अगर तुम खा जाओगे तो सारे खत्म हो जाएंगे। तो फरिश्तों को यह था कि भाई ये बम बना बना के मारेगा, मिसाइल बना बना के मारेगा, खून खराबा करेगा, क्योंकि इसके पास अकल बहुत ज्यादा है, इसलिए फरिश्तों ने एतराज किया। अब ये होता है कि अल्लाह के काम पे एतराज क्यों कर रहे हैं भाई, एतराज नहीं कर रहे, अल्लाह खुद पूछ रहा है ना। इसकी मिसाल ऐसे जैसे मैं आपसे कोई मशवरा लूं या बात करूं आप बताएं
मैं कहूँ तुम कौन होते मुझे समझाने वाले, तो आप कहेंगे फिर कर लेते ना, हमें से पूछना, हमसे हमें बताने की जरूरत क्या है। इससे एक सबक ये भी मिलता है कि जब कोई मशवरा ले, कोई बात कहे, तो फिर आप उसके पॉजिटिव नेगेटिव पहलू उसके सामने रखो, अदब और एहतराम में मारे नहीं जाओ कि हजरत जी क्या कहेंगे। चलो भाई काफी हो गया मेरा ख्याल, अस्सलाम वालेकुम।